الحمد لله نحمده ونستعينه ونستغفره ونؤمن به ونتوكل عليه ونعوذ بالله من شرور أنفسنا ومن سيئات أعمالنا من يهدي الله فلا مضل له ومن يضلله فلا هادي له ونشهد أن لا إله إلا الله وحده لا شريك له ونشهد أن سيدنا ونبينا وشفيعنا وشفاء صدورنا وغوثنا وغياثنا ومغيثنا ومعيننا وقطبنا وفريدنا ونظامنا وسراجنا وولانا وأشرفنا ونور عيننا محمدا عبده ورسوله أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم فسيكفيكهم الله وهو السميع العليم صدق الله مولانا العظيم وبلغنا رسوله النبي الكريم ونحن على ذلك لمن الشاهدين والشاكرين والحمد لله رب العالمين بارگاہ رسالت میں درود پاک کا نذرانہ پیش کی اللهم صل على سيدنا ومولانا محمد وعلى آل سيدنا ومولانا محمد وأصحاب سيدنا ومولانا محمد وبارك وسلم صلاة وسلاما عليك يا رسول الله جیسا کہ آپ حضرات کو معلوم ہے کہ باڈلہ سید جماعت کے زیر اہتمام محرم الحرام کی 11 روزہ محافل کا سلسلہ جاری ہے. آج ہم آپ حضرات کے سامنے خلیفہ سویم سیدنا عثمان غنی رضی اللہ تعالیٰ عنہ کے متعلق بیان کریں گے. آپ کے فضائل، مناقب، کمالات، صبر، استقامت، مصائب و آلام میں استقامت کے ساتھ اپنی جگہ قائم رہنا اور دیگر معاملات. وما توفیقی الا باللہ العلی العظیم. حضور پرنور علیہ الصلوۃ والسلام کا ہر صحابی اپنی جگہ ایک الگ مقام رکھتا ہے. نبی پاک علیہ الصلوۃ والسلام نے اپنے صحابہ کے بارے میں مختلف احادیث میں مختلف فضائل مناقب سرکار نے بیان فرمائی. الحمدللہ ہم اہل سنت و جماعت ان تمام پر ایمان لاتے ہیں، یقین رکھتے ہیں اور ان کو ان کے فضائل کے مطابق مانتے ہیں. جیسا زبان رسالت سے سنا ویسا ہی مان لیا. سیدنا عثمان غنی رضی اللہ تعالیٰ عنہ ان خوش نصیب نفوس قدسیہ میں سے ہیں کہ جن کو ایک مرتبہ نہیں، دو مرتبہ نہیں، تین مرتبہ نہیں، متعدد مرتبہ زبان رسالت سے جنت کی بشارت ملی. نبی پاک علیہ الصلوۃ والسلام اگر ایک مرتبہ کسی کے لیے فرما دیں کہ یہ جنتی ہے، ایک مرتبہ فرما دیں، تو ہمارا یہ ایمان ہے، یقین کامل ہے کہ وہ یقیناً جنتی، اور جس کو بار بار جنت کی بشارت مل رہی ہو، جس سے سرکار خوش ہو رہے ہوں اور خوش ہو کر جنت کی بشارت دے رہے ہوں، اس کا مقام اور مرتبہ کون جان سکتا ہے اور کون سمجھ سکتا ہے؟ تو آج ہم اس عظیم الشان خلیفہ کی بارگاہ میں ہدیہ عقیدت اور محبت پیش کر رہے ہیں، جن کو متعدد مرتبہ بارگاہ رسالت صلی اللہ علیہ وسلم سے جنت کی بشارت ملی۔ اب آپ غور کر سکتے ہیں کہ جو لوگ سیدنا عثمان غنی رضی اللہ تعالیٰ عنہ کی شان میں گستاخی کرتے ہیں، ان پر الزامات لگاتے ہیں، ان کی خلافت پر اعتراضات کرتے ہیں، لوگوں کے دلوں میں شکوک و شبہات پیدا کرتے ہیں، تو وہ جنتی کیسے ہو سکتے ہیں؟ ان کا جنتی ہونا تو یقینی ہے کہ نبی پاک علیہ الصلوۃ والسلام نے متعدد مرتبہ جنت کی بشارت دے دی، ابھی ہم آپ کے سامنے بیان کریں گے۔ اب اس کے برعکس جس کا جنتی ہونا یقینی ہو، کنفرم ہو، مستند ہو، اس کے خلاف اگر کوئی بات کرے تو آپ سمجھ سکتے ہیں کہ وہ کیا ہو سکتا ہے۔ یقیناً وہ جنتی تو نہیں ہو سکتا، جہنمی ہی ہو سکتا ہے۔ اس سلسلے میں چند احادیث آپ کے سامنے پیش کریں گے، جس سے سیدنا عثمان غنی رضی اللہ تعالی عنہ کی فضیلت، ان کی اہمیت اور بارگاہ رسالت میں ان کی مقبولیت معلوم ہوگی۔ پہلی حدیث حضرت جابر رضی اللہ تعالی عنہ اس حدیث کو روایت کرتے ہیں، فرماتے ہیں کہ نبی پاک علیہ الصلوۃ والسلام کی بارگاہ میں ایک جنازہ لایا گیا، سرکار نے جنازہ پڑھنے سے انکار کر دیا۔ حضور کی بارگاہ میں جنازہ لایا گیا، جنازہ پڑھنے سے انکار کر دیا۔ صحابہ حیران، عرض کیا یا رسول اللہ صلی اللہ علیہ وسلم، آج تک ایسا نہیں ہوا کہ کوئی جنازہ لایا گیا ہو سرکار نے انکار کر دیا ہو۔ فرمایا یہ شخص عثمان سے بغض رکھتا تھا، اس لیے اللہ نے بھی اس سے بغض رکھا۔ غور کیجئے، یعنی یہ مرنے والا شخص جس کا جنازہ لایا گیا ہے، یہ عثمان سے بغض رکھتا تھا، اس لیے اللہ نے بھی اس سے بغض رکھا، یہ وجہ سرکار نے بیان فرمائی۔ اب آپ غور کر سکتے ہیں کہ جو شخص نبی پاک علیہ الصلوۃ والسلام کی زبان مبارک سے نکلی ہوئی اس حدیث کی روشنی میں حضرت عثمان غنی رضی اللہ تعالیٰ عنہ سے بغض رکھے، سرکار اس کا جنازہ نہیں پڑھتے، تو حضور جس کا جنازہ نہ پڑھے اس کا ٹھکانہ کہاں ہو؟ سرکار نے اپنے عمل سے بتا دیا کہ دیکھو، عثمان کے لیے اپنے دل میں بغض نہیں رکھنا، جو عثمان سے بغض رکھے گا اللہ بھی اس سے بغض رکھے گا۔ اس حدیث کو امام ترمذی نے بیان کیا۔ دوسری حدیث حضرت ابو موسیٰ اشعری رضی اللہ تعالیٰ عنہ اس کو بیان کرتے ہیں، فرماتے ہیں کہ نبی پاک علیہ الصلوۃ والسلام ایک باغ میں تشریف لے گئے، باغ کا ایک دروازہ تھا، اسے بند کر دیا گیا اور مجھے وہاں پر بٹھا دیا، سرکار دو عالم علیہ الصلوۃ والسلام۔ ایک آدمی آیا اور اس نے اندر آنے کی اجازت طلب کی، یہ دروازے پر بیٹھے ہیں، ایک آنے والا آیا، ابھی انہوں نے نام نہیں بتایا کہ کون آیا، کہتے ایک آنے والا آیا، اس نے اندر آنے کی اجازت طلب کی۔ میں نے عرض کی یا رسول اللہ صلی اللہ علیہ وسلم، ایک آدمی آیا ہے اندر آنے کی اجازت طلب کر رہا۔ اب دیکھیے نبی پاک علیہ الصلوۃ والسلام کو اس آنے والے کا نام نہیں بتایا انہوں نے، صرف یہ کہا کہ آنے والا اندر آنے کی اجازت طلب کر رہا ہے۔ سرکار نے فرمایا اس آنے والے کو جنت کی بشارت دے دو اور اندر آنے کی اجازت دے دو۔ انہوں نے جنت کی بشارت دے دی، جو اندر آیا صدیق اکبر رضی اللہ تعالی، جنت کی بشارت اور اندر آنے کی اجازت۔ پھر کچھ دیر کے بعد پھر ایک شخص آیا، اس نے پھر اندر آنے کی اجازت طلب کی۔ انہوں نے پھر عرض کی یا رسول اللہ صلی اللہ علیہ وسلم، ایک اور شخص آ رہا ہے اندر آنے کی اجازت طلب کر رہا ہے۔ سرکار نے فرمایا اس کو بھی اندر آنے کی اجازت دے دو اور جنت کی بشارت بھی دے دو۔ انہوں نے اندر آنے کی اجازت دی، جنت کی بشارت دی، تو فاروق اعظم رضی اللہ تعالی عنہ۔ پھر ایک اور آنے والا جس نے اندر آنے کی اجازت طلب کی، اور وہی بات انہوں نے سرکار دو عالم علیہ الصلوۃ والسلام کی بارگاہ میں عرض کی کہ وہ آنے والا اجازت طلب کر رہا ہے، حضور علیہ الصلوۃ والسلام نے کچھ دیر توقف فرمایا، ایک دم اجازت نہیں دی، توقف فرمایا۔ پھر فرمایا ہاں اس آنے والے کو اندر آنے کی اجازت دے دو اور مصائب و آلام اور مصیبتوں کے ساتھ جنت کی بشارت بھی دے دے۔ جب انہوں نے دیکھا تو سیدنا عثمان غنی رضی اللہ تعالی عنہ، جنت کی بشارت ملی یا نہیں ملی، لیکن مصائب و آلام، پریشانیاں، مصیبتوں کے بعد گویا یہ سرکار کا اشارہ تھا کہ ان کی شہادت مصائب و آلام مصیبتوں کے بعد شہادت ہوگی، اور ظاہر شہادت کے بعد ان کی منزل جنت ہو۔ تیسری حدیث حضرت طلحہ بن عبید اللہ رضی اللہ تعالی عنہ فرماتے ہیں نبی پاک علیہ الصلوۃ والسلام نے فرمایا ہر نبی کا جنت میں ایک رفیق ہوتا ہے، میرے رفیق جنت میں عثمان غنی رضی اللہ تعالی عنہ۔ رفیق کے معنی دوست، رفیق کے معنی ساتھی۔ ہر نبی کا ایک ساتھی، ایک رفیق ہوتا ہے، اور میرے رفیق عثمان جنت میں۔ یہیں سے پتا چل گیا کہ عثمان غنی رضی اللہ تعالی عنہ جنتی ہیں، اور جنت میں بھی ایسے کہ سرکار کے ساتھ۔ اگر صرف جنت میں جانے کی خوشخبری مل جائے، آپ کو بتا دیا جائے کہ آپ جنت میں جائیں گے، کتنی خوشی ہوگی، خوشی ہوگی یا نہیں ہوگی؟ میرے خیال سے سب کو نہیں ہوگی، اس لیے کوئی سب نہیں بول رہے، ہوگی نا خوشی؟ جنت میں جانا ہے یا نہیں؟ سب کو نہیں جانا، سب کو جانا ہے، پھر وہی کام کرو جو جنتیوں نے کیے تھے۔ پھر عثمان غنی سے محبت رکھو، اس لیے کہ عثمان جنت میں سرکار کے ساتھ ہوں گے۔ فرمایا ہر نبی کا جنت میں ایک رفیق ہے، میرے رفیق عثمان غنی رضی اللہ تعالی جنت میں، تو جو ان سے محبت رکھے گا انشاءاللہ تعالی وہ بھی جنت میں ہی ہوگا، انشاءاللہ تعالی جنت میں ہوگا۔ چوتھی حدیث حضرت سہیل بن سعد ساعدی رضی اللہ تعالیٰ عنہ، اس حدیث کو روایت کر رہے ہیں، یا رسول اللہ صلی اللہ علیہ وسلم یہ بتائیے جنت میں روشنی ہوگی، جنت میں روشنی ہوگی؟ سرکار نے فرمایا ہاں، جب یہ عثمان جنت میں داخل ہوگا تو جنت روشن ہو جائے گی۔ جب عثمان جنت میں داخل ہوگا تو جنت روشن ہو جائے گی۔ یہ احادیث سیدنا عثمان غنی رضی اللہ تعالی عنہ کی فضیلت میں وارد ہوئی ہے۔ اسی طرح متعدد مواقع پر نبی پاک علیہ الصلوۃ والسلام نے آپ کو جنت کی بشارت دی۔ صحیح روایات کے مطابق آپ کا سلسلہ نسب پانچویں پشت میں عبد مناف پر نبی پاک علیہ الصلوۃ والسلام سے مل جاتا ہے۔ قبول اسلام کا واقعہ یہ ہے کہ سیدنا عثمان غنی رضی اللہ تعالی عنہ اسلام لانے سے قبل بھی آپ نے کبھی شراب کو ہاتھ نہیں لگایا، کبھی کوئی غلط کام نہیں کیا، اگرچہ اسلام کی روشنی نہیں پھیلی تھی اس سے پہلے بھی نہایت نیک، متقی، پرہیزگار، متواضع، منکسر المزاج، ہر ایک سے ملنے والے، محبت کرنے والے، ہر ایک کی مدد کرنے والے، یہ تمام اوصاف آپ کے اندر موجود تھے۔ خود حضرت عثمان غنی رضی اللہ تعالیٰ عنہ فرماتے ہیں کہ ایک دن میں اپنی خالہ جن کا نام تھا سعدی بنت قریظ، میں ان کے گھر چلا گیا، باتیں ہوتی رہی، اثنائے گفتگو میں نبی پاک علیہ الصلوۃ والسلام کا ذکر مبارک چھڑ گیا۔ ظاہر عرب جو برسوں سے بتوں کی پوجا کر رہے تھے، شراب نوشی کرتے تھے، زنا کاری کرتے تھے، چوری کرتے تھے، دھوکہ دیتے تھے، ہر قسم کے عیب ان کے اندر موجود تھے۔ اچانک ایک آدمی اٹھتا ہے، وہ کہتا ہے اللہ ایک ہے، اس کا کوئی شریک نہیں اور میں اس کا رسول ہوں، یہ تمہارے سارے بت جھوٹے ہیں، یہ شراب نوشی حرام ہے، یہ غلط ہے، یہ غلط ہے، ساری چیزیں اس نے حرام قرار دے دی اور ایک نہایت سچا اور پکا دین ان میں متعارف کرایا۔ تو ظاہر ہے وہ حیران ہو گئے، جن کی قسمت میں ازلی طور پر سعادت لکھی ہوئی تھی وہ جوک در جوک اسلام میں داخل ہونے لگے، اور جن کے دلوں پر ہی مہر لگ چکی تھی اور ازلی طور پر ان کے لیے شقاوت لکھی جا چکی تھی، انہوں نے انکار کر دیا۔ سیدنا عثمان غنی رضی اللہ تعالی عنہ جب اپنی خالہ کے ہاں پہنچے، فرماتے ہیں کہ نبی پاک علیہ الصلوۃ والسلام کا ذکر خیر نکلا، ایک شخص ہے جس نے نبوت کا دعویٰ کیا ہے، وہ ایک خدا کی طرف بلاتا ہے، ان تمام بتوں کی عبادت سے روکتا ہے، اس کا نام ہے محمد صلی اللہ علیہ وسلم۔ انہوں نے سوال کیا اپنی خالہ سے، یہ کون ہے، ان کا پیغام کیا ہے؟ خالہ نے کہا عثمان، محمد صلی اللہ علیہ وسلم کا پیغام سپیدہ سحر کی طرح نمایاں ہے، ان کے پاس جبریل امی آتے ہیں، وہی آتی ہے، ان کی باتیں اتنی سچی ہیں کہ جو سنتا ہے اس کے دل میں اتر جاتی، وہ صادق ہیں، وہ امین ہیں، ان کے دشمن بھی ان کی امانت و دیانت و صداقت کی گواہی دیتے ہیں۔ سرکار کے اوصاف بیان کی، اور یاد رکھیے انسان کی تعریف اگر اس کے دوست کریں تو کوئی کمال کی بات نہیں، اس کے گھر والے کریں تو کمال کی بات نہیں، اس سے محبت کرنے والے کریں تو کمال کی بات نہیں، کمال یہ ہے کہ جو جانی دشمن ہیں وہ بھی صادق اور امین کہہ رہے ہیں، جو مارنا چاہتے ہیں وہ بھی صادق اور امین کہہ رہے ہیں، کمال تو یہ ہے۔ سرکار نے اپنے آپ کو منوایا، 40 سال ان میں گزار دیے اور ان کی زبانوں سے کہلوا دیا بے شک محمد صلی اللہ علیہ وسلم صادق ہیں، امین ہے، انہوں نے آج تک ہمارے سامنے کبھی جھوٹ نہیں بولا۔ کبھی امانت میں خیانت نہیں کی، گواہی دے رہے ہیں۔ حضرت عثمان فرماتے ہیں ساری باتیں جب میں نے سنی اور سن کر جب میں اپنی خالہ کے گھر سے باہر نکلا تو اسلام اور نبی پاک علیہ الصلوۃ والسلام کی محبت میرے دل میں گھر کر چکی تھی۔ ابھی میں وہاں سے نکلا اور راستے میں سے جا رہا تھا کہ میری ملاقات ہوئی سیدنا ابو بکر صدیق رضی اللہ تعالی عنہ سے۔ عثمان کہاں جا رہے ہو؟ انہوں نے بتایا اور انہوں نے خود ذکر چھیڑ دیا نبی پاک علیہ الصلوۃ والسلام۔ حضرت ابو بکر صدیق رضی اللہ تعالیٰ عنہ نے فرمایا عثمان سنو، تم صاحب فہم و فراست ہو، حق اور باطل تم پر مشتبہ نہیں رہ سکتا، تم سے پوشیدہ نہیں رہ سکتا، صاحب عقل ہو، صاحب فہم و فراست ہو، تم ذرا سا سوچو، تمہاری قوم اپنے ہاتھ سے بت تراشتی ہے اور انہیں اپنے سامنے رکھ کے جھک جاتی، یہ کوئی عقل مندی کی بات ہے؟ ये कोई अकल में आने वाली बात है, फहमो फिरासत की बात है। अपने यहां से आदमी बुद्ध बनाए, उसको संवारे, उसको सजाए और उसके सामने झुक गए, ये कौन सी बात है? इस किस्म की बातें उन्होंने की और कहा चलो मेरे साथ बारगाह रिसाला सल्लल्लाहु अलैहि वसल्लम में और इस्लाम कबूल कर लो। किसने कहा? सैयदना अबू बकर सिद्दीक रदी अल्लाह ताला अन्हु और हजरत उस्मान को लेकर हुजूर की बारगाह में। उस वक्त दो या तीन अफराद मुसलमान हुए थे, इससे ज्यादा नहीं हुए। जब वहां पहुंचे हजरत अली शेरे खुदा रदी अल्लाह ताला अन्हु मौजूद। सैयदना अबू बकर सिद्दीक रदी अल्लाह ताला अन्हु ने हजरत उस्मान गनी रदी अल्लाह ताला अन्हु को सरकार की बारगाह में पेश किया, हुजूर ये उस्मान। सरकार ने एक नजर उस्मान गनी के चेहरे पे डाली और फरमाया उस्मान अल्लाह की जन्नत कबूल कर लो, मैं तुम्हारा भी रसूल हूं, तुम्हारी कौम का भी रसूल। मैं तुम्हारा भी रसूल हूं और तुम्हारी कौम का भी रसूल हूं। हजरत उस्मान गनी रदी अल्लाह ताला अन्हु फरमाते हैं ये अल्फाज नबी पाक अलैहिस्सलातु वस्सलाम ने इस अंदाज से अदा फरमाए गोया मेरे दिल में उतर गए और उसी वक्त मेरी जबान पर कलमा जारी हो। फरमाया अशहदु अल्ला इलाहा इल्लल्लाह व अशहदु अन्न मुहम्मदन अब्दुहु व रसूलुहु। उसी वक्त कलमा पढ़ा और मुसलमान हो गए। शायर ने बड़े प्यारे अंदाज में इस वाक्य को बयान किया है। वो लिखते हैं अबू बकर आज इस तौहीदे हक का जाम ले आए कि जिससे हजरते उस्मान भी ईमान ले आए। गरज ईमान लाए सबसे पहले अपने घर वाले, फिर आए दोस्त इस हलके में दिल वाले नजर वाले। ये चंद अफराद सबसे पेश तर हक के करीब आए, दरे तौहीद पर السابقون الاولین آئے، مقدر تھی سعادت ان رضا کے بہرامندوں کو، خدا نے آپ گویا چن لیا تھا اپنے بندوں کو، خدا نے آپ گویا चुन लिया था अपने बंदों को। इस्लाम में दाखिल हो गए। साबिकून अल अव्वलून में से सैयदना उस्मान गनी रदी अल्लाह ताला अन्हु उन खुशनसीब नफूसे कुदसिया में से जिन्होंने इस्लाम लाने में सबकत की। दो या तीन अफराद मुसलमान हुए थे जब उस्मान गनी रदी अल्लाह ताला ने इस्लाम लाए। उस वक्त से मरते दम तक अपनी जान, अपने माल, अपनी सारी कुव्वत से खिदमत की है नबी पाक अलैहिस्सलातु वस्सलाम की और दीन इस्लाम की। आपकी बहुत सी खसूसियात। नबी पाक अलैहिस्सलातु वस्सलाम ने जंग तबूक के मौके पर जब इत्तला मिलती है कि मुसलमानों की जंग हो रही है, काफिरों ने तैयारियां शुरू कर दी, मुसलमानों ने भी तैयारियां शुरू कर दी, लेकिन सूरत हाल ये है कि मुसलमानों के पास माल और दौलत नहीं जिससे असलहा खरीदा जाए। नेजे, भाले, तलवारें, ऊंट, घोड़े, उस जमाने में यही चीजें थी लड़ने के लिए। घोड़ा इसलिए जरूरी था कि उस पर सवार होकर जंग की जाए, तलवारें, नेजे, भाले, ये सारी चीजें जरूरी थी, लेकिन इन तमाम चीजों के लिए पैसा चाहिए था और मुसलमानों के पास इतना सामान या इतनी दौलत नहीं थी कि जिससे ये सामान हरफ खरीदा जा सके। अल्लाह के हबीब अलैहिस्सलाम ने ترغیب دی. کس کو؟ صحابہ کرام رضوان اللہ تعالی علیہم اجمعین کو. کیا ترغیب دی؟ حضرت عبد الرحمن بن خباب رضی اللہ تعالی عنہ روایت کرتے ہیں کہ سرکار نے صحابہ کو ترغیب دی، لشکر اسلام کی تیاری کے لیے جو کچھ کر سکتا ہے وہ کرے. ہر صحابی نے اپنی حیثیت کے مطابق دے دیا، جس کے پاس جو مال تھا لا کر بارگاہ رسالت صلی اللہ علیہ وسلم میں پیش کر دیا. اب سنو حضرت عثمان غنی رضی اللہ تعالیٰ عنہ نے کیا کیا. پہلی مرتبہ سرکار نے ترغیب دی، حضرت عبد الرحمن بن خباب رضی اللہ تعالیٰ عنہ فرماتے ہیں، حضرت عثمان غنی رضی اللہ تعالیٰ عنہ کھڑے ہوئے، عرض کیا یا رسول اللہ صلی اللہ علیہ وسلم، میرے ماں باپ آپ پہ قربان، 100 اونٹ بمے ساز و سامان کے میں لشکر اسلام کے لیے دیتا ہوں. 100 اونٹ! اس زمانے میں 100 اونٹ کوئی معمولی چیز نہیں تھی. 100 اونٹ بمے ساز و سامان کے لشکر اسلام کے لیے دیتا ہوں. سرکار خاموش ہو گئے. کچھ دیر کے بعد حضور نے پھر ترغیب دی، پھر عثمان غنی کھڑے ہو گئے، کہا اس مرتبہ 200 اونٹ بمے ساز و سامان کے لشکر اسلام کے لیے. سرکار پھر خاموش ہوئے. تیسری مرتبہ نبی پاک علیہ الصلوۃ والسلام نے ترغیب دی، عثمان غنی پھر کھڑے ہوئے، اے اللہ کے حبیب علیہ الصلوۃ والسلام، اب 300 اونٹ بمے ساز و سامان کے لشکر اسلام کے لیے دیتا ہوں. حضرت عثمان غنی نے یہ عرض کی اور سرکار کا دریائے کرم جوش میں آیا. حضور علیہ الصلوۃ والسلام نے دست مبارک دعا کے لیے اٹھا دیے. مولا میں عثمان سے راضی ہوں، تو بھی عثمان سے راضی ہو. میں عثمان سے راضی ہوں، تو بھی راضی ہو جا. فرمایا عثمان جنتی ہیں، جنتی ہیں، جنتی. سرکار سے جنت خرید لی حضرت عثمان غنی رضی اللہ تعالی. اور دوسری روایت حضرت عبد الرحمن بن سمرہ رضی اللہ تعالیٰ عنہ کہتے ہیں کہ 1000 دینار سرکار کی بارگاہ میں ادب سے پیش کر. 1000 دینار! یا رسول اللہ صلی اللہ علیہ وسلم، یہ حقیر سا نذرانہ سرکار قبول فرما لیجیے، جنگ کے لیے قبول فرما لیجیے. اب آپ ذرا سا غور کریں، دشمن حملہ کرنے کے لیے تیار، اس کے پاس افرادی قوت زیادہ، سامان حرب زیادہ، ہر طرح سے قوت میں، طاقت میں، افرادی قوت میں، سامان حرب میں مسلمانوں سے دگنا. مسلمانوں کے پاس نہ افرادی قوت ہے، سامان حرب ہے، کچھ نہیں ہے، صرف اللہ کی ذات پر بھروسہ ہے یا اس کے نبی علیہ الصلوۃ والسلام پر بھروسہ. ایسی کیفیت میں، ایسی صورتحال میں کوئی شخص 1000 دینار لا کر پیش کر دے تو حضور علیہ الصلوۃ والسلام کتنا خوش ہوئے. فرماتے ہیں، راوی کہتا ہے حضرت عثمان نے وہ 1000 دینار پیش کیے، نبی پاک علیہ الصلوۃ والسلام نے دستے مبارک میں لیے. وہ 1000 دینار دستے مبارک میں لیے، ایک ہاتھ سے دوسرے ہاتھ میں اور اس ہاتھ سے اس ہاتھ میں، سرکار اس طرح پلٹ رہے ہیں، مسکرا رہے ہیں، خوش ہو رہے ہیں. فرماتے ہیں آج کے بعد عثمان جو چاہے کریں، ان سے کوئی معاوضہ نہیں ہے. مولا میں عثمان سے راضی ہوں، تو بھی راضی ہو. میں عثمان سے راضی ہوں، تو بھی راضی ہو جا. غور کرو، ہم نمازیں پڑھیں کہ اللہ ہم سے راضی ہو جائے، ہم روزے رکھیں اللہ ہم سے راضی ہو جائے، عبادت و ریاضت کریں اللہ ہم سے راضی ہو جائے. ارے اللہ، اس کا رسول جس سے راضی ہو جائے اس کا مقام کیا ہو. میں عثمان سے راضی ہوں، مولا تو بھی عثمان سے راضی ہو. اب یہاں پر ایک بات قابل غور، سرکار نے کیا فرمایا؟ آج کے بعد عثمان جو چاہے کرے، ان سے کوئی معاوضہ نہیں. کیا فرمایا؟ آج کے بعد عثمان جو چاہے کرے، ان سے کوئی معاوضہ نہیں. اس کا یہ مطلب نہیں ہے کہ سرکار دو عالم علیہ الصلوۃ والسلام نے حضرت عثمان کو بالکل چھٹی دے دی، جو چاہو کرو، جو چاہو کرو، تم سے کوئی معاوضہ نہیں. یہ مطلب نہیں ہے. سرکار کے کہنے کا مطلب یہ ہے کہ نبی پاک علیہ الصلوۃ والسلام کو حضرت عثمان غنی رضی اللہ تعالیٰ عنہ پر اتنا اعتماد تھا کہ سرکار نے کھلی چھٹی دے دی، جو جا
चाहो करो, कोई मुआवजा नहीं। सरकार ये बताना चाहते हैं मुझे उस्मान पर इतना एतमाद है कि उस्मान कोई गलत काम कर ही नहीं सकते, उस्मान कोई गलत काम कर ही नहीं सकते, इसलिए फरमाया आज के बाद जो चाहे करें, इनसे कोई मुआवजा नहीं है। मौला मैं उस्मान से राजी हूं, तू भी राजी है। जन्नत की बशारत और खुदा की रजा की बशारत, जिसको सरकार फरमा दे मैं राजी हूं, जिससे अल्लाह का हबीब राजी हो जाए उससे अल्लाह राजी हो जाए, और जिससे रब राजी हो जाए उससे पूरी कायनात राजी हो। ये शान है सैयदना उस्मान गनी रदियल्लाहु ताला अन्हु। एक और मौके पर जन्नत की बशारत मिली सैयदना उस्मान गनी रदियल्लाहु ताला अन्हु, मस्जिद नबवी की तौसी का मौका आया। इब्तिदा में मस्जिद बहुत छोटी थी, जो लोग हज के लिए जाते हैं उमरे के लिए, अल्लाह तबारक व तआला सबको तौफीक अता फरमाए, तो वो पुरानी जो मस्जिद है सरकार की अभी तक उसके निशान मौजूद हैं। यानी आप वहां जाकर देख सकते हैं कि जमाने नबवी में मस्जिद नबवी की हुदूद क्या थी, कि आप खुद दे सकते हैं वहां पर निशानी है मौजूद। उसके बाद तुर्कों ने जो इजाफा किया वो भी निशानी मौजूद, फिर बाद में जो इजाफे होते रहे और अब जो मौजूदा शक्ल है, ये सारी चीजें अभी तक मौजूद हैं, निशानियां मौजूद हैं, शवाहिद मौजूद हैं। उससे अंदाजा हो सकता है कि उस वक्त क्या कैफियत थी और आज क्या शान है। क्यों? अल्लाह तबारक व तआला ने अपने महबूब अलैहिस्सलातु वस्सलाम को एक खुशखबरी दी। अल्लाह फरमाता वलल आखिरतु खैरुल लका मिनल उला, ऐ महबूब हर आने वाली घड़ी गुजरी हुई घड़ी से आपके लिए बदर जहां बेहतर। ऐ रसूल जैसे जैसे वक्त गुजर रहा है आपकी अजमत और शान में इजाफा ही होता रहेगा और आपकी अजमत के डंके पूरी कायनात में बजते रहे। उस वक्त मस्जिद नबवी की हुदूद क्या थी और आज जाकर देखो तो आज क्या शान है। वलालआखिरतु खैरुल लका मिनल उला, उसका मुजाहिरा हो रहा। एक शहंशाह का दरबार है और उस शहंशाह का दरबार है कि दुनिया के बड़े बड़े शहंशाह उस दहलीज पर अपना सर झुकाना बाई से फखर समझते, जिसको जो कुछ मिल रहा है बारगाह मुस्तफा सल्लल्लाहु अलैहि वसल्लम से मिला। क्या है जाहिरी तौर पर हो या बातनी तौर पर हो, मरकज और मंबा अगर है तो जाते पाके मोहम्मद मुस्तफा सल्लल्लाहु अलैहि वसल्लम। जैसे जैसे इस्लाम फैलता रहा, लोग चौक दर चौक इस्लाम में दाखिल होते रहे, तो जाहिर है मस्जिद नबवी तंग हो गई, जरूरत पड़ी कि उसकी तौसी की जाए, एक किताए जमीन खरीद कर उसमें शामिल किया जाए। शामिल कौन करे? जाहिर है उसके लिए पैसे चाहिए कि पैसे देकर वो जमीन खरीद कर वो शामिल कर ली जाए। अल्लाह के हबीब अलैहिस्सलातु वस्सलाम ने सहाबा को तरगीब दी, कौन है वो शख्स जो ये किताए अराजी खरीद कर हमारी इस मस्जिद में शामिल करता है और इसके बदले हमसे जन्नत लेता, इसके बदले जन्नत लेता है। हजरत उस्मान खड़े हुए, या रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम मैं ये काम करता। उसी वक्त कीमत अदा की, वो टुकड़ा वो किताए अराजी खरीद कर जमीन में शामिल कर दिया, सरकार ने जन्नत की बशारत दे दी। जन्नत की बशारत दे दी हजरत उस्मान गनी रदी अल्लाह ताला अन्हु। इसी तरह मदीना मुनव्वरा में एक कुआं बीर रूमा, एक यहूदी की मिल्कियत, सारे मुसलमान उसी से पानी लेते, और आप जानते हैं कि पानी इंसानी जरूरियात में से एक अहम चीज। वुजू के लिए पानी चाहिए तो गुस्ल के लिए पानी चाहिए, पीने के लिए चाहिए, खाने के लिए, हर चीज में पानी की जरूरत। और कुआं एक, वो भी एक यहूदी की मिल्कियत, और जाहिर है यहूदी तो मुसलमानों से नफरत करते थे, कोई मौका ऐसा नहीं छोड़ते कि मुसलमानों को तंग न किया जाए। अब उसको मौका मिल गया,
इनके पास पानी नहीं है, ये कुआं है मेरी मिल्कियत है, पैसे लाओ तब पानी मिलेगा। मुसलमान बेचारे पैसे देते थे फिर पानी लेते थे, तंग करता था। सरकारे दो आलम अलैहि सलातो वसलाम ने ऐलान फरमा दिया, कौन है जो इस कुएं को खरीद कर मुसलमानों के लिए वफ करता है और हमसे इसके बदले जन्नत लेता। फिर उस्मान गनी रजी अल्लाह तआला ने खड़े हो गए, या रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम मैं ये काम करता। आपने जाकर उससे बात की तो पहले तो वो राजी नहीं हुआ, फिर उसने कहा अच्छा ऐसा करो कि आधा कुआं ले लो और आधा छोड़ दो। अब कुआं तो कोई ऐसी चीज नहीं जिसके टुकड़े किए जाएं कि भाई आधा तुम ले लो आधा हमें दे दो। उन्होंने कहा ये कैसे? कहा नहीं आधा कुआं बेचूंगा और तरीका ये होगा, एक दिन कुआं मेरी मिल्कियत होगा और एक दिन तुम्हारी मिल्कियत। हजरत उस्मान ने फरमाया ठीक है, आपने आधी कीमत दी ये तुम्हारी है। उनका ठीक है आधा कुआं तुम्हारा। हफ्ते में एक दिन वो हजरत उस्मान गनी रजी अल्लाह तआला की मिल्कियत और दूसरे दिन यहूदी की मिल्कियत, फिर तीसरे दिन आपकी मिल्कियत, ये मामला सेट हुआ। मुसलमानों ने क्या किया, उन्होंने देखा कि जिस दिन हजरत उस्मान की बारी होती मुसलमान दो दिन का पानी जमा कर लेते। उन्होंने कहा दूसरे दिन फिर ये तंग करेगा, फिर हमसे पैसे लेगा, और हजरत उस्मान गनी रजी अल्लाह तआला ने एक पाई किसी से नहीं लेते, फिर ही पानी सबके लिए ले जाओ। तो मुसलमान दो दिन का पानी जमा कर लेते और दूसरे दिन वो बेचारा बैठा मुंह देखता रहता, कोई पानी लेने ही नहीं आता। क्यों आए भाई, दो दिन का जमा कर लिया, तीसरे दिन फिर इनकी बारी, फिर दो दिन का जमा कर। उसने सोचा कि मैंने तो ये तरकीब लड़ाई थी तंग करूंगा, यहां तो खुद ही फंस गया, मजबूर हुआ, लाओ भाई बाकी रकम जो ये पूरा कुआं तुम ले लो। हजरत उस्मान गनी रजी अल्लाह तआला ने अपनी जेब मुबारक से बाकी रकम दी, पूरा कुआं उनकी मिल्कियत में आ गया। और जब पूरा कुआं मिल्कियत में आया, अर्ज किया या रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम ये कुआं मेरी मिल्कियत में आ चुका है, अब ये आम मुसलमानों के लिए वक्फ, जो चाहे इसमें से ले ले। सरकार ने फरमाया उस्मान के लिए जन्नत की बशारत, उस्मान के लिए जन्नत की बशारत। देखो दौलत पैसा मान फी नफसे ही गलत चीज नहीं, फी नफसे ही गलत नहीं है। भाई पैसे की जरूरत सबको है ना, मुसलमानों को भी है, काफिरों को भी है, यहूदियों को, ईसाइयों को, मुशरिकीन, मुनाफिकीन, काफिरीन जितने भी हैं सबको पैसे की जरूरत है। लेकिन मसला क्या है, दौलत का हुसूल सही हो और उसका खर्च सही हो, यही दौलत जन्नत में पहुंचा देगी। बात समझ रहे हैं आप, इसका हुसूल सही हो, हलाल तरीके से आपने उसको हासिल किया हो, और इसका खर्च सही हो, हलाल जगह सही तरीके पर खर्च की हो, यही दौलत आपके नामे आमाल में नेकियों का इजाफा करती है, नेकियों का इजाफा करती है। और अगर पहली चीज ही गलत हो जाए, उसका हुसूल गलत हो जाए, नाजायज तरीके से हासिल की गई और नाजायज तरीके से खर्च की गई, क्या हुआ, नामे आमाल में गुनाहों का इजाफा, और वही दौलत जहन्नम में पहुंचाने का जरिया। देखिए यही दौलत फिरौन के पास भी थी, नमरूद के पास भी थी, कारून के पास भी थी, कि उसके खजानों की कुंजियां कई सौ ऊंटों पर लाद कर ले जाई जाती थी, इतना खजाना उसके पास, इतनी दौलत उसके पास थी। लेकिन इसी दौलत ने फिरौन को, नमरूद को, कारून को, शद्दाद को जहन्नम में पहुंचा दिया, और इसी दौलत ने उस्मान गनी को जन्नत में पहुंचा दिया। दौलत वही है, इस्तेमाल सही हो जाए उसका नतीजा सही हो जाए, इस्तेमाल सही हो जाए नतीजा सही हो जाए। इस पर गौर कीजिए, हम जो दौलत हासिल कर रहे हैं कहीं ऐसा तो नहीं कि उसमें नाजायज पैसा शामिल हो। लोग कहते नहीं ये तो मामूली सी बात है, देखो हमारी पूरी कमाई जो है वो बिल्कुल हक हलाल की है। अगर थोड़ा सा पैसा सूद का ले लिया तो क्या हुआ? थोड़ा सा तो लिया है ना, ज्यादा तो नहीं लिया। हमने कहा अच्छा ये बताओ, एक दूध का बर्तन तुम्हारे पास हो, उसमें एक कतरा पेशाब का डाल दो तो क्या हुआ? पी लेना, कोई हर्ज तो नहीं है ना भाई। इतना बड़ा कढ़ाव दूध का है, एक कतरा ही तो पेशाब का डाला है। कहते नहीं 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 ये नहीं हो सकता, ये नापाक है। हमने कहा यही मिसाल है सूद की, पूरी कमाई तुम्हारी हलाल की है, एक पैसा सूद का डाल दिया, ऐसा ही है जैसे दूध में पेशाब का कतरा डाल दिया। समझ गए? इसलिए अगर हराम के हजारों लाखों करोड़ों अरबों रुपए भी मिल रहे हो, उस पर लात मार दो, और हक हलाल का एक रुपया भी मिल रहा हो, मेहनत करके हासिल कर। इसलिए कि हराम का पैसा आता हुआ नजर आता है, लेकिन जब वो पैसा आता है अपने साथ बीमारियां लेकर आता है, मुसीबतें लेकर आता है, परेशानियां लेकर आता है, बेचैनी बेसुकूनी लेकर आता है, और जिसके हराम का एक रुपया अगर है, उसी में सुकून है, उसी में आफियत है, उसी में निजात। ये है हलाल की कमाई की बरकत। और एक और बात बताऊं, लोग कहते हैं बच्चे नाफरमान है, औलाद नाफरमान है, बेटा बाप के सामने खड़ा है मारने के लिए, बेटे ने बाप का गिरेबान पकड़ लिया। हराम पैसा जब घर में आता है और वो हराम कमाई बच्चे खाते हैं, उससे परवरिश पाते हैं, वो हराम जब खून बनकर जिस्म में दौड़ता है, तो वैसे ही आमाल व अफाल सरजद होते, वैसे ही आमाल व अफाल सरजद होते हैं। अपनी औलाद को रिस्के हलाल से पालिए, अपनी औलाद को रिस्के हलाल से उनकी परवरिश कीजिए, फिर देखिए कैसे आपकी इताअत और फरमाबरदारी करता। और दूसरी बात यह है कि अपनी औलाद को पहले अपना फरमाबरदार मत बनाओ, अल्लाह उसके रसूल का फरमाबरदार बनाओ। जब तुम्हारी औलाद अल्लाह उसके रसूल का फरमाबरदार बन जाएगी, खुद ब खुद तुम्हारी फरमाबरदार बन जाएगी। इन चीजों को गौर करना चाहिए। आज माशरे में ये सारी चीजें आम, आदमी चाहता है हल में मजीद, हल में मजीद, हल में मजीद, जितना आता रहे आ जाए आ जाए आ जाए, कहां से आ जाए, जैसा भी आ रहा है, जायज हो ना जायज हो, हलाल हो हराम हो, सूद का हो या जैसा भी हो, मैं हासिल कर लूं। याद रखो एक फैक्ट है, हकीकत है, गलत पैसा जब भी आएगा अपने साथ बीमारियां परेशानियां मुसीबतें लेकर आएगा, और हराम का एक रुपया आएगा वो सुकून ही सुकून होगा, सेहत ही सेहत, तंदुरुस्ती होगी। आप तजर्बा कर कर देखें, आज से ये अहद कर कर उठें यहां से कि हम कभी भी कोई नाजायज तरीके से पैसा हासिल नहीं करेंगे। दूसरी बात यह है कि जब बंदा रिस्के हलाल की तलाश में निकलता है, तो याद रखिए रिस्के हलाल की तलाश में निकलना ही इबादत है, निकलना ही इबादत है, कदम कदम पर नेकियां मिल रही हैं। और जब दिल में ये नियत करके निकलेगा कि मुझे रिस्के हलाल कमाना है, अल्लाह की मदद शामिल हाल होगी, इस दुनिया में भी कामयाब, आखिरत में भी कामयाब। और हराम का पैसा जिस तेजी के साथ आता है उसी तेजी के साथ निकल जाता है, उसी तेजी के साथ निकल जाता है। पता चला मुसलमान का काम क्या है, अल्लाह और उसके रसूल सल्लल्लाहु अलैहि वसल्लम की इताअत और फरमा बरदारी में जिंदगी गुजारे। आज हमारी कैफियत यह है कि हम चाहते हैं हर तरीके से पैसा, जिस चीज की शॉर्टेज हो और वो किसी के पास हो, मसलन गंदम की शॉर्टेज, जिनके पास गंदम का जखीरा है वो उसकी कीमत बढ़ा दें लोगों को तंग करने के लिए। अब जाहिर है गंदम के बगैर रहना मुश्किल, हर एक को आटा चाहिए, रोटी चाहिए, सबको खाना चाहिए, पैसा बढ़ा दिया। हालांकि होना ये चाहिए कि उसको सस्ता कर दिया जाए, नहीं, कमाने की हवस हिर्स ये चीज हमारे पास है। बल्कि मैं यहां तक कह दूं, ये फैक्ट है, हकीकत है कि ये जो शॉर्टेज ये पैदा की जाती है, होती नहीं है, अल्लाह की तरफ से रिजक बहुत है, हमारा मुल्क नेमतों से मालामाल है, ये बड़े बड़े जखीरांदोज, ये बड़े बड़े ताजिर इन तमाम चीजों को खरीद कर मसनूई तौर पर इसकी
قلت پیدا کرتے ہیں اور پھر اس کا دام زیادہ کر کے قیمت زیادہ کر کے پھر لوگوں میں بیچتے ہیں, ان کو پریشان کرتے ہیں اور یہ پیسہ اکٹھا کرتے ہیں. یہ نہیں سمجھتے کہ جب جائیں گے تو دونوں ہاتھ خالی ہوں گے, یہ سارا مال دولت یہ سب یہیں پر رہ جائے. تجارت اچھی چیز ہے لیکن وہ تجارت کرو جو عثمان غنی رضی اللہ تعالی عنہ نے کی. مدینہ طیبہ میں قحط پڑ گئے, غلہ ناپید ہو گیا, لوگ پریشان ہیں کہیں سے مل جائے, بے چین ہیں, بے قرار ہیں. ایسے موقع پر دیکھنے والوں نے دیکھا مدینہ طیبہ میں غلے سے بھرے ہوئے اونٹ آنا شروع ہو گئے. اونٹ حیران ہے, یہ اونٹ کہاں سے آ گئے؟ سامان لدا ہوا ہے, بوریاں لدی ہوئی ہیں, غلے سے بھری ہوئی, اور آپ دیکھتے ہیں جس چیز کی شارٹیج ہو وہ اتنی وافر مقدار میں آ جائے تو لوگ خوش ہو جاتے کہ چلو اب یہ معاملہ دور ہو جائے گا. تو مدینے کے جو تاجر تھے انہوں نے دیکھا, بڑے خوش ہوئے, کس کا مال ہے یہ؟ کہا عثمان غنی رضی اللہ تعالی عنہ, عثمان کا مال ہے. ان کے پاس پہنچ گئے. تاجروں کی یہ ذہنیت اور یہ کیفیت ہوتی ہے, جس کا مال ہے زیادہ پیسے دے کر اس سے خرید لو, پھر اور دام بڑھا کر اسے بیچ دو. بڑے غور سے سنیے اور توجہ سے سنیے, بڑا دلچسپ واقعہ. پہنچ گئے حضرت عثمان غنی رضی اللہ تعالیٰ عنہ کے پاس. عثمان یہ مال تمہارا ہے؟ ہاں یہ مال ہمارا ہے. تم دیکھ رہے ہو کہ اس وقت اس چیز کی شارٹیج ہے, قلت ہے, کتنے میں بیچو گے؟ یہ اتنے اونٹ غلے سے لدے ہوئے بھرے ہوئے کھڑے ہیں, بیچو گے؟ ہاں بیچوں گا. کتنا تم بتاؤ, کتنا دو گے؟ انہوں نے ڈبل کر کے بتایا. کہا نہیں نہیں یہ کم ہے. اچھا انہوں نے دگنا کر دیا, نہیں یہ بھی کم ہے. انہوں نے تگنا کر دیا, یہ بھی کم ہے. انہوں نے سوچا ہوگا یار یہ عثمان کو تو اتنی زیادہ معذرت حبیس ہو گئی کہ ہم بڑھاتے جا رہے ہیں, یہ اور بڑھتے جا رہے ہیں. انہوں نے اپنے لحاظ سے کافی قیمت بتائی, بس اتنی قیمت, اس سے زیادہ ہم نہیں دے سکتے. کہا نہیں نہیں اچھا تمہیں کوئی اور مل گیا کیا جو ہم سے زیادہ دے رہا ہے؟ کہا ہاں میرے پاس ایک ایسا ہے, ایک ایسی ذات ہے جو مجھے سب سے زیادہ دے گی. سمجھ رہے ہو بات؟ وہ نہیں سمجھے, وہ نہیں سمجھے. شکر ہے میٹھا در والے تو سمجھ گئے, وہ نہیں سمجھے. انہوں نے کہا نہیں ایسا کون ہو سکتا ہے, ہم بڑے تاجر ہیں, ہم نے اتنا پیسہ لگا دیا, ارے اتنا ہم سے لے لو. اور انہوں نے کیا سوچا ہوگا, ہم لیں گے اور اس کا ڈبل کر کے پھر ہم بیچیں گے, خوب منافع کمائیں گے. کون سا تاجر تمہیں مل گیا جو ہم سے زیادہ تمہیں دے رہا ہے؟ کہا مجھے ایسا ملا ہے جو مجھے ایک کے ستر دے گا. ایک کے ستر دے گا, بلکہ یہی نہیں, واللہ یضاعف لمن یشاء, اللہ چاہے تو اور اس میں زیادتی کر دے. میں نے اپنے رب سے سودا کر لیا ہے, میں کسی انسان کو نہیں دوں گا. میرا رب وہ ہے جو ستر گنا بڑھا کر دیتا ہے. ایک پیسہ یہاں خرچ کرو, ستر گنا وہاں لے لو.
یا رسول اللہ,
ایک پیسہ یہاں دو, ستر گنا لے لو. تب جا کے وہ سمجھے کہ عثمان نے زمین والوں سے سودا نہیں کیا, آسمان والوں سے سودا کیا. میرا رب تو ایک کے بجائے ستر دیتا ہے. اس کے بعد ان بوریوں پر, اس اناج پر ایک پیسہ عثمان غنی نے نہیں لیا, سب کے سب مسلمانوں میں تقسیم کر دیا. یہ شان ہے عثمان غنی رضی اللہ تعالی عنہ. غنی ایسے ہی نہیں بنے ہیں, اللہ نے ان کے مال میں برکت ایسے ہی نہیں دی ہے, اپنا مال لٹا دیا ہے مسلمانوں پر اور نبی پاک علیہ الصلوۃ والسلام پر. ام المومنین حضرت عائشہ صدیقہ رضی اللہ تعالی عنہا اس حدیث کو بیان کرتی ہیں, فرماتی ہیں کہ ایک دن کاشانہ نبوت میں کھانے کے لیے کچھ نہیں, غور کرو, کھانے کے لیے کچھ نہیں, چولا نہیں جلا. ایک دن سرکار تشریف لائے, عائشہ گھر میں کھانے کے لیے کچھ ہے؟ یا رسول اللہ صلی اللہ علیہ وسلم, فدا کا امی و اب,
हुजूर मेरे माँ बाप कुर्बान कुछ नहीं। सरकार मस्जिद में तशरीफ ले गए, दुआ फरमाई। दूसरा दिन हुआ, फरमाया कोई आया, कोई नहीं आया, खाने के लिए कुछ कुछ नहीं। दूसरे दिन सरकार फिर मस्जिद नबवी में तशरीफ ले गए, हुजूर ने दुआ फरमाई, वापिस तशरीफ लाए। यहां तक के तीसरा दिन हो गया, तीन दिन गुजर गए, काशाने नबुवत में चूल्हा नहीं जला। तीन दिन गुजर गए, उम्मुल मोमिनीन फरमाती हैं सरकार ने पूछा कुछ है या रसूल अल्लाह, कुछ नहीं, कोई आया, कुछ नहीं, कोई नहीं आया। हुजूर पुरनूर अलैहि सलातो वसलाम तीसरे दिन मस्जिद नबवी में तशरीफ ले गए, सरकार ने दुआ फरमाई। जब सरकार तशरीफ ले गए तो किसी ने दरवाजे पे दस्तक दी, उम्मुल मोमिनीन ने दरवाजा खोला तो हजरत उस्माने गनी रदी अल्लाह ताला अन्हु, उन्होंने पूछा सरकार कहाँ हैं, तो इन्होंने घर की हालत बयान कर दी। उस्मान, तीन दिन से हमने कुछ नहीं खाया है, तीन दिन हो गए काशाने नबुवत में चूल्हा नहीं जला है। उम्मुल मोमिनीन फरमाती हैं हजरत उस्मान की आंखों से आंसू जारी हो, फरमाते हैं मेरी मुकद्दस मां, आपने इस गुलाम को हुक्म क्यों नहीं दिया, मेरे आका के घर में खाने के लिए नहीं, आपने मुझे बताया क्यों नहीं। रोते हुए वहां से चले गए। कुछ देर के बाद आते हैं, गल्ले की बोरी उनके कंधे पर, खाने की चीजें उनके साथ हैं, बा अदब काशाने नबुवत में पेश कर उसके बाद चले गए। उम्मुल मोमिनीन फरमाती हैं इनके जाने के बाद सरकार तशरीफ लाए, आयशा कोई आया, हाँ या रसूल अल्लाह उस्मान आए। कौन आया? उस्मान रदी अल्लाह ताला। सरकार ये लेकर आए, हुजूर अलैहि सलातो वसलाम ने देखा, नबी पाक अलैहि सलातो वसलाम खुश हुए, मुस्कुरा दिए, मस्जिद नबवी में गए, सरकार ने दुआ के लिए हाथ बुलंद किए, ए अल्लाह मैं उस्मान से राजी हूं, तू भी उस्मान से राजी हो जा, मैं उस्मान से राजी हूं, तू भी उस्मान से राजी हो जा, आज के बाद उस्मान जो चाहे करे उनसे कोई मुआवजा नहीं। और यहां तक कि उम्मुल मोमिनीन फरमाती हैं, जब नबी पाक अलैहिस्सलाम मस्जिद से हुजरे में तशरीफ लाए, सरकार के कदम मुबारक में नालाने पाक नहीं थी, सर पर टोपी मुबारक नहीं थी, हुजूर मुस्कुरा रहे थे और दुआ करते हुए आ रहे थे, मौला मैं उस्मान से राजी हूं, तू भी राजी हो। इतने खुश हुए, इतने खुश हुए हजरत उस्माने गनी रदी अल्लाह ताला अन्हु, अपना पैसा लुटाया है बारगाहे रिसालत में, इसलिए कि वो जानते थे कि ये मेरा मान, मेरी जान, ये सब हुजूरी का तो है, ये उन्हीं का तो सदका है, ये उन्हीं का तो करम है, अगर उनका पैसा उन्हीं की बारगाह में, उन्हीं की जात पर, उन्हीं के दीन के खातिर लुटा दूं तो कौन सा कारनामा है, मैं जितना खर्च करूंगा मेरा रब उससे ज्यादा मुझे देगा। और यही होता था, हजरत उस्मान गनी एक खर्च करते थे, खालिक कायनात की तरफ से 70 गुना ज्यादा उन्हें मिलता था, फिर खर्च कर दिया करते थे। पता चला यही दौलत इंसान को जहन्नम में पहुंचा दे, और यही दौलत अगर इसका हुसूल और खर्च सही हो जाए, यही दौलत इंसान को जन्नत का मुस्तहिक बना दे। उस्मान गनी रजी अल्लाह ताला ने जन्नत खरीद ली। एक सहाबी हाजिर हुए, या रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम मुझे कुछ पैसे चाहिए, मुझे शादी करनी है और जाहिर है उसके लिए पैसा चाहिए। सरकार ने फरमाया उस्मान के पास चले जाओ, उस्मान के पास चले जाओ, वो इंतजाम कर दे। अब ये चले हजरत उस्मान गनी रदी अल्लाह ताला अन्हु के घर की तरफ। जब ये घर के करीब पहुंचे, अभी अंदर दाखिल नहीं हुए, सिर्फ दरवाजे पर पहुंचे, अंदर से आवाज आ रही है। किसकी आवाज? हजरत उस्मान गनी रदी अल्लाह ताला क्या कह रहे हैं? अपने गुलाम को डांट रहे हैं, तूने ये बत्ती इतनी मोटी कर दी, चिराग की जो बत्ती थी ना, इतनी मोटी कर दी, इससे तेल ज्यादा खर्च होता है, इसकी वजह से तेल ज्यादा खर्च हो रहा है, तो इससे मैंने कहा था कि जो तेल इसकी बत्ती है चिराग की,
उसको छोटी रख ताकि तेल कम खर्च हो, इसकी वजह से ज्यादा तेल खर्च हो गया। डांट रहे गुलाम को।
इन्होंने सोचा, अरे इतना कंजूस आदमी इतनी सी बात पर अपने गुलाम को डांट रहे, तेल ज्यादा खर्च हो गया, ये जो अपने लिए ये कर रहा है तो मेरी क्या मदद करे। वापिस
वापिस आ गए, नहीं अंदर कुछ कहा नहीं।
अच्छा वापिस आ गए, अब पहुंचे सरकार की बारगाह। सरकार ने पूछा क्या हुआ। या रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम, गया था मैं उस्मान गनी रजी अल्लाह तआला अन्हु के पास, फिर उन्होंने तुम्हें पैसे नहीं दिए, मदद नहीं की। मदद क्या करते, मैंने तो कुछ कहा ही नहीं। क्यों, मैं जब दरवाजे पे पहुंचा सरकार वो इतनी सी बात पर अपने गुलाम को डांट रहे कि वो चराग की बत्ती मोटी हो गई तो तेल ज्यादा खर्च हो गया। जो आदमी इतने से तेल पर अपने गुलाम को डांटे, इतना कंजूस हो मेरी क्या मदद करेगा। हुजूर मुस्कुरा दी, सरकार तो जानते थे ना मामला क्या है। फरमाया जाओ उस्मान के पास जाओ, वही मदद करे। अच्छा बड़े हैरान, फिर गए। दूसरे दिन पहुंचे, फिर दरवाजे पे पहुंचे, अंदर से फिर आवाज आ रही है,
ये खाने में नमक ज्यादा क्यों कर दिया, अरे इतना नमक डाल दिया ये खर्चा हो गया, नमक इतने का आता है इतना ज्यादा डाल दिया, ज्यादा खर्चा कर दिया।
उन्होंने कहा लो और बात, कल की बात सही थी, ये तो दूसरी बात है, ये तो और ज्यादा कंजूसी की बात है यार, खाने में नमक ज्यादा हो गया कौन सी बात। ये कहते इतने का आ रहा है, इतना ज्यादा नमक खाने में पड़ गया, पैसे खर्च हो गए, ये मेरी क्या मदद करेंगे। वापिस फिर वापिस आ, फिर हुजूर की बारगाह। फरमाया क्या हुआ, गए नहीं उस्मान के पास। हाँ या रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम, गया था, लेकिन वही बात है, मैं दरवाजे पे ही पहुंचा तो वो तो डांट रहे इतनी सी बात। जो आदमी इतना अपने लिए, यानी वो उन्हीं के लिए तो खाना पक्का था ना, नमक उन्हीं के लिए डला था, वो तेल जो था चिराग में वो चिराग इन्हीं के लिए था, इतनी इतनी सी बातों पर जो अपने गुलामों को डांटे वो मेरी क्या मदद करेगा। सरकार फिर मुस्कुराए, जाओ उस्मान के पास वही मदद करेगा। अब तीसरा दिन हुआ, फिर ये पहुंचे, फिर देखा तो फिर किसी बात पे डांट रहे। खैर बहरहाल सरकार ने फिर भेज दिया, जाओ वही मदद करेंगे। अब जैसे ही ये गए, अच्छा जब ये पहले दिन दूसरे दिन गए, उनको इल्म होता रहा कि ये आ रहा, हजरत उस्मान को पता था कि ये आया है और चला गया। जैसे ही ये गए उन्होंने दरवाजा खोला, इनको बुला लिया, भाई तुम दो दिन तक आए या तीन दिन तक आए, वापस चले गए, कुछ कहा नहीं, कैसे आए। कहा मसला ये है कि मुझे नबी पाक अलैहिस्सलाम ने भेजा। हाँ हाँ बताओ कैसे आए, सरकार ने क्यों भेजा। मसला ये है कि पहले दिन आया तो आप चिराग का तेल जो था वो ज्यादा होने पर डांट रहे थे, दूसरे दिन आया तो सालन में नमक ज्यादा होने पर डांट रहे थे, मैंने कहा इतना कंजूस आदमी मेरी क्या मदद करेगा, मैं वहीं से वापस चला गया। लेकिन भी सरकार ने कहा उस्मान के पास जाओ वही मदद करे। अब सुनो उस्मान गनी रदी अल्लाह ताला अन्हु का जवाब। फरमाया सुन, वो तेल मेरे लिए था इस वजह से मैं सख्ती कर रहा था, वो खाना मेरे लिए था इस वजह से मैं सख्ती कर रहा था, मैं अपनी जात पर खर्च करने में एहतियात करता हूँ और मुसलमानों पर और अल्लाह की राह में खर्च करने में कोई एहतियात नहीं करता, सब लुटा देता हूं। मसला ये है, जब रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने तुझे मेरे पास भेजा है, अरे उस्मान का मान क्या, उस्मान की जान भी सरकार के लिए है, तुम मुझे बताओ किस चीज की हाजत है, मैं अभी पूरा कर देता हूं, और बल्कि मेरा जितना माल है ये सब तेरे लिए है, जब सरकार ने भेजा है जितना चाहे इसमें से ले जा, जितना चाहे इसमें से ले जा। ये उस्मान का नहीं है, ये तो मोहम्मद मुस्तफा सल्लल्लाहु अलैहि वसल्लम का माल, उस्मान की जान इनका माल, ये सब सरकार की मिल्कियत है और उन्होंने तुझे भेजा है, जो चाहे इसमें से ले ले। ये शान है सैयदना उस्मान गनी रदी अल्लाह ताला अन्हु। आपकी एक खसूसियत लकब जुन्नुरैन, जुन्नुरैन का मतलब दो नूरों वाला। क्या मतलब, दो नूरों वाला, क्यों दो नूरों से क्या मुराद। नबी पाक अलैहिस्सलाम की दो साहबजादियां सैयदना उस्मान गनी रदियल्लाहु ताला अन्हु के निकाह में,
دو صاحبزادہ، اور یہ ایسی خصوصیت ہے جو کسی اور کے حصے میں نہیں آئی، اسی لیے آپ کا لقب ہوا ذنورین۔ سب سے پہلے حضرت سیدہ رقیہ رضی اللہ تعالی عنہ، ان کا نکاح ہوا حضرت عثمان غنی رضی اللہ تعالی عنہ سے، 14 سال وہ آپ کے نکاح میں رہی، 14 سال، ایک دو سال نہیں، 14 سال۔ پھر ان کا وصال ہو گیا، بیمار ہوئی، آپ نے ان کی تیمارداری کی، کافی ان کی خدمت کی، لیکن وہ جاں بر نہ ہو سکی، اسی میں ان کا وصال ہو گیا۔ جب ان کا وصال ہوا، سیدنا عثمان غنی رضی اللہ تعالیٰ عنہ مغموم رہنے لگے، فرماتے میرا رشتہ خاندان نبوت سے ٹوٹ گیا، میری اہلیہ کا وصال ہو گیا۔ سرکار نے اس چیز کو دیکھتے ہوئے چھوٹی شہزادی سیدہ ام کلثوم رضی اللہ تعالی عنہا کا نکاح حضرت عثمان غنی رضی اللہ تعالی عنہ سے کر دی۔ پھر کچھ عرصے بعد ان کا بھی وصال ہو گیا، امیر المومنین حضرت علی شیر خدا رضی اللہ تعالی عنہ اس حدیث کو روایت کرتے ہیں، فرماتے ہیں جب دوسری شہزادی کا بھی وصال ہوا تو فرمایا نبی پاک علیہ الصلوۃ والسلام نے، اگر میری تیسری صاحبزادی ہوتی تو وہ بھی عثمان کے نکاح میں دیتے، اور دوسری روایت میں فرمایا اگر 40 بیٹیاں ہوتی اور یکے بعد دیگرے سب انتقال کر جاتی، میں سب کے سب عثمان کے نکاح میں دیتے۔ اتنا اعتماد تھا نبی پاک علیہ الصلوۃ والسلام کو سیدنا عثمان غنی رضی اللہ تعالی عنہ پر، فرمایا 40 بیٹیاں ہوتی اور یکے بعد دیگرے انتقال کرتی، میں سب کے سب عثمان غنی رضی اللہ تعالی عنہ کے نکاح میں دے دیتا۔ ان کا وصال ہوا حضرت سیدہ رقیہ رضی اللہ تعالی عنہا کا، جب نبی پاک علیہ الصلوۃ والسلام جنگ بدر پر تشریف لے جا رہے تھے، بلکہ تشریف لا رہے تھے، کیونکہ جب آپ جنگ بدر کے لیے روانہ ہوئے تو سیدہ رقیہ رضی اللہ تعالی عنہا بہت زیادہ بیمار تھی، اسی لیے سرکار نے حضرت عثمان کو حکم دیا کہ تم مدینے میں رہو اور اپنی بیوی کی تیمارداری کرو۔ اس وجہ سے حضرت عثمان غنی رضی اللہ تعالیٰ عنہ جنگ بدر میں شریک نہ ہو سکے، یہ بات یاد رکھیے۔ بعض لوگ اس پر اعتراض کرتے ہیں کہ وہ جنگ سے ڈرتے تھے اس وجہ سے نہیں گئے، انہوں نے بہانہ بنایا معاذ اللہ اس وجہ سے نہیں گئے، ایسی کوئی بات نہیں تھی۔ حضرت رقیہ بیمار تھیں، سرکار نے خود فرمایا عثمان تم مدینے میں رہو اور اپنی اہلیہ کی تیمارداری کرو، حضور کے حکم پر آپ مدینہ طیبہ میں رہے اور اپنی اہلیہ حضرت سیدہ رقیہ رضی اللہ تعالی عنہا کی تیمارداری کرتے رہے۔ ادھر سرکار کو فتح ہوئی، فاتحانہ شان سے نبی پاک علیہ الصلوۃ والسلام واپس مدینہ طیبہ لوٹے، اور ادھر حضرت سیدہ رقیہ رضی اللہ تعالی عنہا کا وصال ہو گیا۔ اس کیفیت کو شاعر نے بڑے پیارے انداز میں بیان کیا ہے، وہ لکھتے ہیں، خبر کوئی نہ آئی تھی بڑھا فکر و ملال، آخر ہوا ایک دن رقیہ سیدہ کا انتقال، آخر دعا کرتی ہوئی حق سے رسول اللہ کی بیٹی، پدر کی واپسی سے پیشتر تربت میں جا لیٹی، پدر کی واپسی سے پیشتر تربت میں جا لیٹی، جناب حضرت عثمان بہت افسردہ خاطر تھے، حیا مانے تھی رونے سے مگر آزردہ خاطر تھے، بچھڑ کر رہ گئے تھے جس کے خاطر فوج ملت سے، جدائی ہو گئی تھی آج اسی پاکیزہ سیرت سے،
जुदाई हो गई थी, आज उसी पाकीज़ा सीरत से सब रंजो गम में कि मैं लश्कर इस्लाम के साथ भी नहीं जा सका, और जिनके लिए मैं यहाँ पर रुका, जिनकी तीमारदारी की, जिनकी खिदमत की, वो भी इस दुनिया में नहीं रहे। अल्लाह तबारक व तआला की मशीयत, उसकी मसलहत, उसमें किसी को दखल नहीं। बहरहाल हजरत उस्मान गनी रदी अल्लाह तआला अन्हु का ये एक ऐसा इनफरादी एजाज है या उनकी सआदत है जो किसी सहाबी के हिस्से में नहीं आई। जुन्नूरैन, दो नूरों वाला, सरकार की दो शहजादियां उनके निकाह, हजरत सैयदा रुकैया और हजरत सैयदा उम्मे कुलसूम रदी अल्लाह तआला अन्हुमा। अब यहां पर एक दिलचस्प बात आपको बताता हूं। हम अहले सुन्नत व जमात हुजूर अलैहिस्सलातु वस्सलाम को नूर मानते हैं। नूर मानते हैं या नहीं मानते हैं ना? सब कुछ लोग हैं जो नहीं मानते, नहीं मानते ना, कुछ है नहीं मानते। अब वो उनकी अकलों का कसूर है, उनकी नियतों में ही फतूर है, तो उसका क्या किया जाए। लेकिन हैरत की बात क्या है, जो नूर नहीं मानते वो कॉन्फ्रेंस करते हैं, जुन्नूरैन कॉन्फ्रेंस, इश्तेहार लगे हुए हैं, ऐलानात हो रहे हैं अखबारात में इधर उधर, जुन्नूरैन कॉन्फ्रेंस हजरत उस्मान के सिलसिले में कॉन्फ्रेंस कर रहे हैं, और कॉन्फ्रेंस का नाम क्या रखा, जुन्नूरैन कॉन्फ्रेंस, दो नूरों वाला हजरत उस्मान का लकब जुन्नूरैन कॉन्फ्रेंस। उनसे पूछो बेवकूफ, तुम मान रहे हो जुन्नूरैन, इनको जुन्नूरैन मान रहे हो ना, दो हुजूर की शहजादियां इनके निकाह में, वो दो नूर जो थे जिसकी वजह से वो दो नूर हैं उसको नूर नहीं मान रहे, और उनके लिए लिख रहे जुन्नूरैन कॉन्फ्रेंस। हैरत की बात है ना भाई, वो शहजादियां नूर किस वजह से, हुजूर की वजह से, सरकार नूर है तो उनकी औलाद भी नूर है। इमाम अहले सुन्नत ने फरमा दिया था, तेरी नस्ले पाक में बच्चा बच्चा नूर का, तू है ऐने नूर, तेरा सब घराना नूर। तो जो खुद नूर है, जिनकी वजह से औलाद नूर है, उनको नहीं मान रहे, औलाद को नूर मान रहे हैं, ये इनकी अकलों का फतूर है और इनकी नियतों का कसूर है ना बात। अल्लाह ताला ने कहलवाई दिया, करो जुन्नूरैन कॉन्फ्रेंस, ताकि तुम्हारी नियतें, बद नियतें तुम्हारी जो है जाहिर हो जाए, पता चल जाए। सैयदना उस्मान गनी रदी अल्लाह ताला अन्हु की एक और खसूसियत, बैते रिजवान। नबी पाक अलैहिस्सलातु वस्सलाम ने उमरे का इरादा फरमाया, सुलह हुदैबिया जो है उसका एक पसमंजर है, मैं थोड़ा सा पसमंजर बयान कर दूं ताकि बात आपके जहन में आ जाए। मुसलमान जब हिजरत करके मदीने तैयबा आ गए तो उनको कुछ अरसे के बाद ये हुड़क उठती थी, ये तमन्ना होती थी, ये ख्वाहिश होती थी, किसी तरह हम मक्के जाएं, उमरा अदा करें, बैतुल्लाह का तवाफ करें, सफा मरवा की सई करें, एक ख्वाहिश थी ना भाई, मक्के में थे, जब चाहते थे तवाफ कर लेते, जब चाहते उमरा कर लेते। लेकिन जब से मदीने तैयबा आए तो मक्के जाना नामुमकिन हो गया, काफिरों ने सख्ती कर दी, कोई मुसलमान नहीं आ सकता। जो लोग जा चुके हैं मदीने में पहुंच चुके हैं, मक्के आने में पाबंदी है। इन्होंने अर्ज की, या रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम, हम वहां होते थे तो उमरा अदा कर लेते थे, अब जब से मदीने तैयबा आए हैं तो हम इस सआदत से महरूम हो गए, जब चाहते थे उमरा कर लेते थे, गए बैतुल्लाह का तवाफ किया, सफा मरवा की सही की, उमरा मुकम्मल हो गए। एक रिवायत तो यह है कि नबी पाक अलैहिस्सलातु वस्सलाम ने फरमाया, मेरी मस्जिद में नमाज पढ़े और यहां से मस्जिद कुबा जाए, दो रकात नफिल अदा कर ले, मकबूल, उमरे का सवाब, उमरे का सवाब उसे मिल जाएगा। एक तो ये बात, लेकिन वहां पहुंचकर उमरा अदा करना, तवाफ करना, सही करना, एक अलग मजा है, एक अलग मकाम है उसका। काफी अरसा गुजर गया, एक दिन अल्लाह के हबीब अलैहिस्सलातु वस्सलाम ने सहाबा को खुशखबरी सुना दी,
فرمایا میں نے خواب دیکھا ہے کہ ہم فاتحانہ شان سے مکے میں داخل ہو رہے ہیں. صحابہ خوش ہو گئے, اس کا مطلب ہے کہ ہم عنقریب مکے میں داخل ہوں گے, اور جب ہم داخل ہوں گے تو ظاہر ہے پہلے طواف کریں گے, سعی کریں گے, عمرہ ادا کریں گے, سب سے پہلا کام تو یہی ہے. سب خوش ہو گئے. نبی پاک علیہ السلام نے اعلان فرمایا کہ ہم عمرہ ادا کرنے کے لیے جا رہے ہیں. 1400 صحابہ تیار ہو گئے, 1400, اور بعض روایت میں آیا کہ 1400 یا 1500 کے درمیان ان کی تعداد تھی, 1400 یا 1500 کے درمیان اصحاب بیت رضوان جنہیں کہا جاتا, تیار ہو گئے. مدینہ طیبہ سے کچھ آگے بڑھے, مقام ذوالحلیفہ میں سرکار نے احرام باندھا, 2 رکعت نفل ادا کی, عمرے کی نیت کی, صحابہ نے بھی احرام باندھ لیا. اب یہاں سے سواری چلی, ان کے پاس صرف تلواریں تھیں اور کوئی چیز نہیں تھی, لڑائی کے لیے صرف تلواریں تھیں. احرام باندھے ہوئے ہیں, کھانے پینے کا کچھ تھوڑا بہت سامان ان کے پاس. نبی پاک علیہ الصلوۃ والسلام نے پہلے ہی صحابہ پر یہ واضح فرما دیا کہ ہمارا ارادہ جنگ کا نہیں ہے, ہم صرف عمرے کے لیے جا رہے ہیں, ہم عمرہ ادا کریں گے اور واپس آ جائیں. اب ظاہر ہے احرام کی حالت میں کون جنگ لڑے گا, جنگ لڑنا تو ناممکن ہے نا, اور ہمارا ارادہ بھی نہیں ہے. 1400 یا 1500 صحابہ سرکار کے ساتھ ہیں, احرام باندھے ہوئے ہیں اور سب روانہ ہو گئے. نبی پاک علیہ الصلوۃ والسلام نے ایک آدمی کو بھیجا کہ تم جاؤ مکے اور وہاں کی خبر لاؤ کہ ان لوگوں کی کیفیت کیا ہے, مسلمانوں کے لیے ان کے دلوں میں کتنی جگہ ہے. وہ گیا اور جب سرکار ایک مقام پر پہنچے واپس آیا, اس نے عرض کی یا رسول اللہ صلی اللہ علیہ وسلم, مکے والوں کو آپ کی آمد کی اطلاع ہو چکی, کوئی جاسوس ہو اس نے خبر دے دی ہو, ان کو خبر مل چکی کہ آپ 1400 صحابہ کے ساتھ آ رہے ہیں, اور انہوں نے تو جنگ کی تیاری کر لی. فرمایا بھائی ہمارا تو جنگ کا ارادہ ہی نہیں ہے. اور اس نے یہ بھی خبر دی کہ خالد بن ولید رضی اللہ تعالیٰ عنہ, جو اس وقت تک مسلمان نہیں ہوئے تھے, انہوں نے 200 سواروں کے ساتھ, یعنی ایک پورا دستہ بنا کر سامان حرب کے ساتھ, انہوں نے آپ کو روکنے کے لیے مکے سے باہر بھیج دیا, روانہ کر دیا, اور ایک مقام بتایا کہ اس مقام تک وہ پہنچ چکے ہیں, جب آپ اس راستے سے جائیں گے وہ وہیں آپ کو روک لیں گے. سرکار نے فرمایا صحابہ سے اب ہم اس معروف راستے سے نہیں جائیں گے, کوئی ایسا آدمی ہے جو ہمیں ایسے راستے سے لے کے جائے کہ کوئی کسی کو پتا نہ چلے کہ ہم مکے کی طرف آ رہے ہیں. ایک شخص آیا, اس نے کہا مجھے ایک راستہ پتا ہے جو غیر معروف راستہ ہے, عام طور پہ لوگ اس راستے سے مکے نہیں جاتے. سرکار نے فرمایا ٹھیک ہے تم ہمیں راستہ بتاؤ. اس نے راستہ بتایا اور نبی پاک علیہ الصلوۃ والسلام جو عام راستہ تھا اس سے ہٹ کر روانہ ہوئے اور حدیبیہ کے مقام پر پہنچ گئے, مکے سے 6 میل کے فاصلے پر, اور بعض نے لکھا کہ 9 میل کے فاصلے پر. اس کا آدھا رقبہ جو ہے حدود حرم میں ہے اور آدھا رقبہ حدود حرم سے باہر ہے. سرکار وہاں پہنچے, جب وہاں پہنچے آپ اپنی اونٹنی قصبہ پر سوار تھے, خود بخود اونٹنی بیٹھ گئے. جیسے ہی اونٹنی خود بخود بیٹھی تو صحابہ نے خیال کیا کہ شاید اونٹنی تھک گئی. سرکار نے فرمایا نہیں, اونٹنی تھکی نہیں ہے, یہ اللہ کے حکم سے بیٹھی. میری اونٹنی تھکی نہیں ہے, اللہ کے حکم سے بیٹھی ہے. گویا خدا کا حکم یہ ہے کہ یہی پڑاؤ ڈال لیا جائے, لہذا یہی خیمے لگا دو, بیٹھ جاؤ. سب بیٹھ گئے. اب غیر معروف راستے سے جانے کا فائدہ یہ ہوا کہ حضرت خالد بن ولید رضی اللہ تعالیٰ عنہ جو اس وقت تک مسلمان نہیں ہوئے تھے اور مسلمانوں کو روکنے کے لیے 200 سواروں کے ساتھ آئے تھے, وہ اسی راستے پہ رہے اور یہ دوسرے راستے سے وہاں پہنچ گئے. جب یہ وہاں پہنچے اب کافروں میں کھلبلی مچ گئی, محمد صلی اللہ علیہ وسلم 1400 صحابہ کے ساتھ آئے ہیں, وہ لڑنے کے لیے آئے ہیں, وہ مکے پہ قبضہ کرنے کے لیے آئے ہیں, ہم گھسنے نہیں دیں گے. उन्होंने कहा उमरा करने आए हैं, नहीं उमरा नहीं करने देंगे, ये उमरे का बहाना कर रहे हैं, उमरे के बहाने से दाखिल होंगे और लड़ाई करेंगे और मक्के पर काबिज हो जाएंगे, इतना खौफ। उन्होंने अपने एलची भेजना शुरू किए, एक आया, सरकार ने फरमाया सुनो हमारा इरादा जंग का नहीं है, तुम खुद देख लो जो जंग करने आएगा इस हालत में आएगा, हमारे साथ ये कुर्बानी के जानवर हैं। और कुर्बानी का जो जानवर होता था उसके गले में एक हार सा डालते थे जिसको कहते थे कलायदा, यानी उसको देखकर समझ जाते थे ये कुर्बानी का जानवर है, ये लड़ाई का नहीं है, यानी इस पे सवारी नहीं होगी, ये कुर्बान किया जाए। तो सरकार ने जितने ऊंट थे जो कुर्बानी के लिए लाए थे उन सब के गलों में वो डलवा दिया ताकि देखने वाले ही समझ जाएं कि ये ऊंट इसलिए नहीं है कि जंग में इस्तेमाल किए जाएं, ये सिर्फ कुर्बानी के लिए। फरमाया हमारा मकसद सिर्फ उमरा है, हम उमरा अदा करेंगे और इसके बाद ये जानवर ज़िबा करेंगे, हम अपना सर मुंडवा देंगे, अहराम खोल देंगे, जो उमरे का तरीका है। वो चला गया, दूसरे को भेजा, हुजूर ने यही फरमाया, तीसरे को भेजा, उसका नाम था उरवा। उन्होंने कहा तुम जाओ, उसने कहा नहीं मैं नहीं जाता। कहा क्यों? कहा तुम किसी एलची को भेजते हो, जब वापिस आता है तुम उसकी बेइज्जती करते हो, तुम उससे कतई ताल्लुक करते हो, मेरे साथ भी यही करोगे? उन्होंने कहा नहीं ऐसा नहीं करेंगे, तुम जाओ, जाकर बात करो मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम। उरवा जब आया उसने अजीब और गरीब मंजर देखा, उसने देखा, खामोशी से देख रहा, छुप कर नबी पाक अलैहिस्सलातु वस्सलाम वुजू फरमाने के लिए बैठे, सरकार ने पानी दस्ते मुबारक में लेकर कुल्ली की तो सहाबा ने अपने हाथों को फैला दिया, किसी ने अपनी चादर को फैला दिया, किसी ने अपने दामन को फैला दिया, हुजूर ने चेहरे मुबारक पर पानी डाला, फिर इसी तरह उन्होंने अपनी चादर को, अपने दामन को, अपने हाथों को फैला दिया। हैरान होकर देखता रहा, ये कैसे आशिक है अपने नबी के जो वुजू का पानी जमीन पर नहीं गिरने देते, वुजू का पानी जमीन पर नहीं गिरने देते। फिर उसने एक और हैरान कुन मंजर देखा कि जो करीब थे, जाहिर 1400 सहाबा थे, जो करीब थे उनको तो पानी मिल गया, जिसमें मुबारक से, चेहरे मुबारक से लगा हुआ पानी या हुजूर ने जो कुल्ली फरमाई वो पानी हाथों पर ले लिया, चादर के दामन पे ले लिया, कुर्ते के दामन पे ले लिया, जो दूर थे वो क्या करते? उसने हैरान कुन मंजर ये देखा कि जो करीब थे, जिसके हाथ पर पानी गिरा था, और वो सहाबी जिसको पानी नहीं मिला था, उसने उस सहाबी के हाथ पर अपने हाथ को मला जिस पर पानी गिरा और वो अपने जिस्म से मल गया। हैरान हो गया, हैरान हुआ और वापिस गया, कहा भूल जाओ कि तुम उनसे जंग कर सकते हो, भूल जाओ कि तुम उनके नबी को खत्म कर सकते हो। उन्होंने कहा क्या तूने देख लिया? कहा बड़े बड़े बादशाहों के पास गया, बड़े बड़े शहनशाहों के दरबारों में गया, लेकिन जैसी मोहब्बत करने वाले मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम के हैं, खुदा की कसम पूरी दुनिया में ऐसी मोहब्बत करने वाले। अरे उनके नबी कुल्ली करते हैं तो वो हाथों को फैला देते हैं, वो चेहरे पर पानी डालते हैं तो चादरों को फैला देते हैं, दामन को फैला देते हैं। गौर करो, जो लोग अपने नबी के वुजू का पानी जमीन पर नहीं गिरने देते वो खून क्या गिरने देते? जो वुजू का पानी नहीं गिरने देते खून क्या गिरने देंगे? ना ऐसे मानने वाले कहीं देखे, ना ऐसा आका कहीं। वो आका भी बेमिसाल था, वो मानने वाले भी बेमिसाल। इसीलिए किसी ने लिखा मोहम्मद मुस्तफा के बाद आली शान वाले हैं, यही अल्लाह वाले हैं, यही कुरान वाले हैं, नबी का दीन इस्लाम चमकाया जमाने में, जिन्होंने कलमाए तौहीद फैलाया जमाने में, जिन्होंने कलमाए तौहीद फैलाया जमाने में। ये सहाबा थे जिनको खुदा ने अपनी रजा की सनद अता फरमा दी, रदियल्लाहु अन्हुम वरदुअन, ये अल्लाह से राजी हो गए, अल्लाह इनसे राजी हो, इस दुनिया में सनद मिल गई रब की रजा की, मोहब्बत रसूल की वजह से, इताते रसूल की वजह से, इत्तेबाए रसूल की वजह से। उरवा ने कहा उनसे नहीं जंग लड़ सकते, उन्होंने कहा फिर क्या हुआ? कहा मैं उनके पास गया हूं। उन्होंने कहा हम जंग के लिए नहीं आए, सिर्फ उम्र अदा करने के लिए आए हैं। मेरा ख्याल है तुम उम्र की इजाजत दे दो। कहा नहीं, हम नहीं दे सकते। फिर एक और को भेजा। अरबों की एक आदत थी कि जब बात करते थे तो दाढ़ी पे हाथ लगाते थे, अपनी दाढ़ी पे नहीं दूसरे की। अगर अपनी पे हाथ लगाए तो कोई मसला नहीं, जिससे बात करते थे बात करते करते ऐसे उसकी दाढ़ी पे हाथ लगाए। तो जिसको उन्होंने भेजा वो आया और सरकार के सामने बैठ गया। तमाम सहाबा चारों तरफ खड़े हैं, हुजूर उनके झुरमुट में जलवा अफरोज। इसने बात करते करते जैसे ही हाथ आगे बढ़ाया, एक सहाबी ने तलवार का जो पिछला हिस्सा होता है ना जहां से पकड़ते हैं, जोर से उसके हाथ पे मारा, नीचे कर। वो बड़ा हैरान हुआ कि तुम्हें क्या हो गया, अदब अदब करो। वो खामोश हो गया। फिर बातें करता रहा, करता करते करते फिर हाथ आगे बढ़ाया, जोर से फिर मारा। कहा अब अगर किया ना तेरा हाथ ही तोड़ दूंगा। उसने कहा यार ये तो बड़ा गुस्से वाला है, बहुत सख्त हो तुम। फिर दौराने गुफ्तगू उसकी आवाज जैसे ही बुलंद हुई, एक और साहब भी खड़े हुए, खामोश, हमारे आका की आवाज से आवाज बुलंद मत करना, जबान खींच लेंगे। बड़ा हैरान हुआ, कभी इधर देखता है कभी उधर देखता है, वापस जाके कहता है कि मैंने ऐसे मानने वाले नहीं देखे, मेरा जरा सा हाथ बुलंद होता है तो वो हाथ तोड़ने की बात करते हैं, जब आवाज बुलंद होती है तो जबान खींचने की बात करते हैं। अरे ऐसे मानने वाले जैसे मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम के हैं, खुदा की कसम पूरी दुनिया में कहीं मैंने कहीं नहीं देखे। बाहर सूरत उनके एलची आते रहे और सरकार एक ही बात करते रहे, वजाहत करते रहे, हम जंग करने नहीं आए हैं, हमें सिर्फ इतनी इजाजत दो, हम बैतुल्लाह का तवाफ करेंगे, सफा मरवा की सही करेंगे, उमरा मुकम्मल करेंगे, वापस चले जाएंगे। उन्होंने कहा नहीं ये नहीं हो सकता। फिर नबी पाक अलैहिस्सलाम ने हजरत उस्मान गनी रदियल्लाहु ताला अन्हु को अपनी तरफ से सफीर बनाकर भेजा। उस्मान तुम जाओ मक्के, जाओ कुरैश से मिलो और हमारा मौकिफ उन पर वाजे कर दो। उनको ये बता दो कि देखो हम एहराम की हालत में हैं, एहराम की हालत में कोई मक्खी नहीं मार सकता, हम तुम्हें कैसे मारेंगे? एहराम की पाबंदियां हैं ना, हम कैसे मारेंगे? हम तो सिर्फ उमरा करने आए हैं। ये ख्याल निकाल दो कि हम मक्के पे कब्जा करेंगे। मुसलमान कभी धोखा नहीं देता, जब लड़ना होगा बबांगे दोहल कहेंगे कि हम लड़ने के लिए आए हैं और लड़ेंगे। ठीक है चले गए। जब ये वहां पहुंचे, कुरैश ने इनकी आओ भगत, हजरत उस्मान रजी अल्लाह तआला अन्हु कुछ रिश्तेदार वहां मौजूद थे जो मुसलमान नहीं हुए, उन्होंने भी इनको अमान दी कि ठीक है उस्मान आप हमारी अमान में हैं, आपको कोई कुछ नहीं कहेगा। कैसे आए? इन्होंने कहा देखो हमारे नबी सल्लल्लाहु अलैहि वसल्लम ने ये फरमाया। उन्होंने कहा नहीं ऐसा नहीं है वैसा नहीं है, बातें करते रहे। फिर दौराने गुफ्तगू उन्होंने कहा उस्मान अगर तुम चाहो तो तने तनहा बैतुल्लाह का तवाफ कर लो, तुम एहराम की हालत में हो ना और तुम कह रहे हो कि हम उमरा के लिए आए हैं तो हमने मुसलमानों को तो रोक दिया और मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम को भी रोक दिया, तुम्हें इजाजत देते हैं तुम अकेले तवाफ कर लो उमरा कर लो। फरमाया मैं अपने आका के बगैर उमरा नहीं करूंगा, मैं अपने आका के बगैर उमरा नहीं करूंगा। और उधर क्या हुआ? उधर सहाबा को ख्याल हुआ उस्मान तो वहां गए हैं, वो तो तवाफे काबा के मजे लूट रहे होंगे, वो तो उमरा कर रहे होंगे। इन्होंने अर्ज की या रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम हम तो यहाँ इंतजार में बैठे हैं, अभी तो गुफ्तगु शनीद हो रही है, बातचीत हो रही है, उस्मान वहां चले गए, 3 दिन हो गए, उस्मान तो तवाफे काबा के मजे लूट रहे होंगे। सरकार ने फरमाया उस्मान मेरे बगैर तवाफ नहीं करेगा, उस्मान मेरे बगैर तवाफ नहीं करेगा। उधर हजरत उस्मान ने फरमाया मैं रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम के बगैर तवाफ नहीं करूंगा। उनके बगैर तवाफ का मजा क्या है, जब वो नहीं तो फिर न तवाफ है न उमरा है, कुछ नहीं है। इतनी हम आहंगी मिजाज में और इतनी मोहब्बत थी दोनों में, जो सरकार ने यहाँ फरमाया वही हजरत उस्मान ने फरमाया, जो उन्होंने फरमाया उसकी तस्दीक हुजूर ने यहाँ फरमाई। अब काफिरों ने 3 दिन हजरत उस्मान गनी रजी अल्लाह तआला को रोक लिया। जब 3 दिन हुए तो किसी ने खबर उड़ा दी कि हजरत उस्मान शहीद कर दिए गए, काफिरों ने मक्के में शहीद कर दिया। जब ये खबर नबी पाक अलैहिस्सलाम तक पहुंची तो
تو آپ ایک درخت کے نیچے تشریف فرما ہوئے، فرمایا خون عثمان پر بیعت ہوگی، حضرت عمر سے فرمایا عمر تم اعلان کرو، حضرت عمر رضی اللہ تعالیٰ عنہ کی آواز بلند تھی، کھڑے ہو گئے، 1400 صحابہ میں اعلان فرمایا، رسول اللہ صلی اللہ علیہ وسلم فرماتے ہیں عثمان کی شہادت کی خبر آ گئی ہے، لہذا سب صحابہ آ کر میرے ہاتھ پر بیعت کریں، خون عثمان پر، عثمان کے خون کا بدلہ لینے پر بیعت کریں۔ صحابہ کی شان دیکھو، احرام کی حالت میں ہیں، سامان حرب نہیں ہے، تھکے ہوئے ہیں، پریشان ہیں، سب کچھ ہے، لیکن جب حضور علیہ السلام ان سے بیعت طلب کرتے ہیں، اس بے سر و سامانی کی کیفیت میں سب کے سب بیعت کرنے کے لیے تیار، کسی ایک نے بھی نہیں کہا سرکار ایسی حالت میں ہم کیسے جنگ کریں گے، ہم تو احرام کی حالت میں ہیں، نہ زیادہ تلواریں ہیں، نہ گھوڑے ہیں، نہ اونٹ ہے، سامان حرب کچھ نہیں ہے، نہ اپنا وطن ہے، نہ کوئی قبیلہ ایسا ہے جو ہماری مدد کرے، قربان ہو جاؤ نفوس قدسیہ پر۔ جب نبی پاک علیہ الصلوۃ والسلام نے پکارا، سب کے سب تیار ہو، یا رسول اللہ صلی اللہ علیہ وسلم، حضرت موسیٰ کی قوم نہیں ہے کہ جب انہوں نے کہا تھا مدد کرو، جہاد کرو، تو انہوں نے کہا فذهب انت وربک فقاتلا، موسیٰ آپ اور آپ کا رب جا کر لڑے، انا ہاہنا قائدون، ہم تو یہاں آرام سے بیٹھے، آپ اور آپ کا رب جا کر لڑے، انا ہاہنا قائدون، ہم تو یہاں آرام سے بیٹھے ہیں، اے اللہ کے نبی علیہ الصلوۃ والسلام، موسیٰ کی قوم نہیں ہے جو آپ سے کہہ دیں کہ آپ اور آپ کا رب جا کر لڑے، خدا کی قسم جہاں پسینہ گرے گا اپنا خون بہا دیں گے۔ چودہ سو صحابہ نے بیعت کی، اور پھر وہ موقع آیا جب حضرت عثمان غنی رضی اللہ تعالیٰ عنہ کو ایک اور اعزاز حاصل ہوا۔ ایک ایک صحابی آتے حضور کے دستے مبارک پر بیعت کرتے، ہم اپنا تن من دھن سب کچھ قربان کر دیں گے، آپ کے ہاتھ پر بیعت کرتے ہیں جہاد کی، عثمان کے خون کا بدلہ لینے کی۔ جب سب بیعت کر چکے، راوی کہتا ہے پھر سرکار نے اپنا دایاں ہاتھ بلند کیا، فرمایا سنو یہ میرا ہاتھ ہے، اور بائیں ہاتھ کی طرف کہا یہ عثمان کا ہاتھ ہے، یہ عثمان کی طرف سے بیعت ہو رہی، دائیں ہاتھ کو فرمایا میرا ہاتھ، اور بائیں ہاتھ کو فرمایا یہ عثمان کا ہاتھ ہے، عثمان کیونکہ اللہ اور اس کی رضا کے لیے گئے ہوئے ہیں، لہذا ان کی طرف سے بیعت ہو رہی۔ جس وقت سرکار نے اپنے دستے مبارک کو حضرت عثمان کا ہاتھ قرار دیا، اسی وقت اللہ نے حضور کے دستے مبارک کو اپنا دستے قدرت قرار دیا۔ اللہ فرماتا ہے ان الذین یبایعونک انما یبایعون اللہ ید اللہ فوق ایدیہم، اے محبوب صلی اللہ علیہ وسلم، یہ لوگ جو آپ کے ہاتھ پہ بیعت کر رہے ہیں، نہیں نہیں، یہ تو اللہ کے دستے قدرت پر بیعت کر رہے ہیں۔ محبوب کیا آپ کا دستے مبارک نہیں ہے، یہ اللہ کا دستے قدرت۔ پتہ چلا اس وقت حضرت عثمان کے ہاتھ کی جو اہمیت نگاہ نبوت میں تھی، بلکہ یوں کہنا چاہیے کہ اس وقت نگاہ الوہیت میں سرکار کے دستے مبارک کی جو حیثیت تھی، نگاہ نبوت میں حضرت عثمان کے دستے مبارک کی وہی حیثیت۔ حضور حضرت عثمان کے ہاتھ کو اپنا ہاتھ قرار دے رہے ہیں، اور خالق کائنات فرما رہے ہیں یہ تو محبوب میرا ہاتھ، یہ آپ کے ہاتھ پہ بیعت نہیں کر رہے ہیں، یہ اللہ کے دستے قدرت پر بیعت کر رہے ہیں۔ اب کچھ لوگوں نے جب یہ واقعہ سنا، تو ظاہر ہے جن کی نیتوں میں فتور ہے وہ تو ایسی ہی بات کرتے ہیں نا، انہوں نے کہا دیکھو تم کہتے ہو نبی کو علم غیب تھا، حضور کو تو علم غیب ہی نہیں تھی۔ ہم نے کہا کیوں بھائی، حضرت عثمان تو زندہ تھے، اور زندہ کے تو خون کا بدلہ ہی نہیں لیا جاتا، جب وہ آدمی شہید ہی نہیں ہوا تو بیعت کیوں لی؟ بھائی ابھی خبر آئی ہے نا خالی، حضرت عثمان شہید تو نہیں ہوئے، کافروں نے 3 دن روک لیا مکے میں، اور جھوٹی خبر اڑا دی کہ عثمان شہید ہو گئے، اور دیکھو نبی پاک علیہ الصلوۃ والسلام درخت کے نیچے بیٹھ گئے، 1400 صحابہ سے بیعت لے لی۔ اگر ان کو علم ہوتا کہ عثمان زندہ ہیں تو بیعت کیوں لیتے؟ پتہ یہ چلا کہ جب خدا دین لیتا ہے تو عقلیں چھین لیتا، جب دین لیتا ہے تو عقلیں چھین لیتا۔
حقیقت کیا تھی؟ سنو، جس واقعے سے وہ سرکار کے علم غیب نہ ہونا ثابت کرتے ہیں، ہم اسی واقعے سے علم غیب کا ہونا ثابت کریں گے۔ وہ کیا کہتے ہیں؟ ان کا اعتراض یہی ہے نا، اگر حضور کو پتا ہوتا تو بیعت کیوں لیتے؟ ہم نے کہا سنو، سرکار نے بیعت لی نا 1400 صحابہ سے، بیعت لی خون عثمان پر، اور آخر میں کیا فرمایا؟ یہ میرا ہاتھ ہے، یہ عثمان کا ہاتھ ہے، یہ عثمان کی طرف سے بیعت ہوتی۔ اور ایک جملہ یہ فرمایا، اس وقت کیونکہ عثمان اللہ اور اس کے رسول کی رضا کے لیے گئے ہوئے ہیں، ان کی طرف سے بیعت ہو رہی ہے۔ یہ جملہ بتا رہا ہے سرکار جانتے ہیں عثمان زندہ، سرکار جانتے ہیں عثمان زندہ ہے، ورنہ ان کی طرف سے بیعت کیوں ہوتی؟ مردہ کی طرف سے بیعت ہوتی ہے؟ جو مر جائے اس کی طرف سے بیعت ہوگی، جو شہید ہو جائے اس کی طرف سے بیعت ہوگی؟ ارے ذرا سی عقل ہوتی تو سمجھ لیتے۔ پھر وہ کہتے ہیں اچھا بیعت کیوں لی؟ ہم نے کہا ہاں یہ سنو، بیعت لینے میں حکمت یہ تھی کہ جب سرکار نے بیعت لی، ایک حکمت تو یہ تھی کہ نبی پاک علیہ الصلوۃ والسلام یہ بتانا چاہتے تھے حضرت عثمان غنی رضی اللہ تعالیٰ عنہ کی اہمیت، ان کی فضیلت، ان کا مقام، ان کی رفعت، ان کی بلندی ظاہر کرنا چاہتے تھے کہ دیکھو عثمان کی شہادت تو دور کی بات ہے، اگر صرف خبر بھی آ جائے گی تو ہم بدلہ لینے کے لیے تیار ہو جائیں گے، چھوٹی خبر بھی آ جائے تو بدلہ لینے کے لیے تیار ہیں۔ اور دوسری حکمت یہ تھی کہ جب میرے آقا صلی اللہ علیہ وسلم نے بیعت لی، کافروں پر ایک رعب طاری ہو گیا، ارے اس بے سر و سامانی کی حالت میں یہ لڑنے کے لیے تیار ہیں، تو جب لڑنے کے لیے آئیں گے تب کیا کیفیت ہوگی؟ ابھی تو ان کے پاس کچھ نہیں ہے، پھر بھی یہ تیار ہیں، ساری خبریں پہنچ گئی کہ ان سب نے بیعت کر لی ہے نبی پاک علیہ الصلوۃ والسلام کے دست مبارک پر۔ یہ حکمت تھی بیعت لینے کی۔ تو حضور نے اپنے ہاتھ کو حضرت عثمان کا ہاتھ قرار دیا، اور اللہ نے اپنے دست قدرت کو اپنے محبوب کا دست مبارک کرا۔ ان الذین یبایعونک انما یبایعون اللہ ید اللہ فوق ایدیہم۔ محبوب، جو آپ کے دست مبارک پر بیعت کرتے نہیں، یہ تو حقیقت میں اللہ کے دست قدرت پر بیعت کرتے ہیں۔ یہ خصوصیت سیدنا عثمان غنی رضی اللہ تعالیٰ عنہ۔ اس کے بعد آپ تشریف لے آئے، اور اس کے بعد صلح حدیبیہ کا واقعہ ہوا، یعنی کافروں نے ایک صلح نامہ تیار کرایا اور کہا کہ اس سال مسلمان واپس چلے جائیں گے، اگلے سال آ کر عمرہ کریں گے۔ یعنی وہ اپنی ضد پر قائم رہے کہ نہیں، اس سال ہم عمرہ نہیں کرنے دیں۔ صحابہ میں ایک جوش، جذبہ، غصہ، غضب، نہیں ہم اس سال عمرہ کریں گے۔ قربان ہو جاؤ اس رحمت للعالمین، شفیع المذنبین، محبوب رب العالمین صلی اللہ علیہ وسلم کے۔ سرکار نے کافروں کی یہ شرط بھی قبول فرما لی، باقاعدہ شرائط نامہ لکھا گیا، حضرت علی شیر خدا رضی اللہ تعالیٰ انہوں نے لکھا، فرمایا علی تم لکھو۔ تو جب لکھا تو انہوں نے لکھا محمد الرسول اللہ، تو کافروں نے کہا نہیں یہ کاٹ دو، رسول اللہ نہیں لکھا جائے گا، صرف لکھو محمد ابن عبداللہ۔ حضرت علی نے فرمایا میری یہ جرت ہی نہیں کہ میں کاٹ دوں، میں تو لکھوں گا۔ اب میں نے لکھ دیا، ادھر مسلمان بھی جوش میں، نہیں ہم نہیں کاٹیں گے، یہ لکھا جائے گا۔ کافروں نے کہا اگر یہ لکھا جائے گا تو پھر تو معاملہ ہی ختم ہو گیا، ہم ان کو رسول مانتے ہی نہیں ہیں، جب ہم مان لیں گے تو بات ہی ختم ہو جائے گی، صرف لکھو محمد ابن عبداللہ۔ قربان ہو جاؤ رسول اللہ صلی اللہ علیہ وسلم کی رحمت للعالمین کے، سرکار نے فرمایا لکھ دو۔ حضرت علی نے فرمایا سرکار میری جرت نہیں، حضور نے فرمایا لاؤ مجھے دو، اپنے دست مبارک سے کاٹ دیا اور لکھ دیا محمد ابن عبداللہ، شرائط مان لی۔ صحابہ حیران، سرکار کے سامنے بول نہیں سکتے۔ دوسری شرط آئی، 10 سال تک جنگ نہیں ہوگی آپس میں، مسلمانوں میں اور قریش میں، قریش مکہ میں 10 سال تک جنگ نہیں ہوگی۔ حضور نے فرمایا ہاں منظور۔ صحابہ حیران، حضور فرمایا ہاں نہیں ہوگی، خاموش۔ اگر ہمارا کوئی آدمی یہاں سے واپس مسلمانوں کے پاس آ جائے بھاگ کر، مسلمان اسی وقت اسے واپس کر دیں گے۔ حضور نے فرمایا ٹھیک ہے منظور۔ اس پہ بھی صحابہ نے اعتراض کیا، سرکار نے فرمایا منظور ہے، سارے خاموش ہو۔ ساری شرائط مسلمانوں کے خلاف جا رہی ہیں، نبی پاک علیہ الصلوۃ والسلام سب مان رہے ہیں۔
क्यों? निगाहे नबुवत देख रही थी।
इस वक्त ये जितनी भी शराइत है बजाहिर मुसलमानों के खिलाफ मालूम हो रही है, लेकिन वक्त बताएगा इन्ना फतहना लका फतहम मुबीना। ए महबूब सल्लल्लाहु अलैहि वसल्लम, हमने आपके लिए फतह और नुसरत के दरवाजे खोल दिए। वक्त बताएगा। सहाबा खामोश।
और हुआ भी क्या? हजरत अबू जंदल रदी अल्लाह ताला अन्हु, यानी जब ये सुलहनामा लिखा जा रहा और ये शर्त उसके अंदर मौजूद है कि कोई मुसलमान काफिरों की तरफ से भागकर मुसलमानों के पास आकर मिल जाए तो मुसलमान उसे वापस कर देंगे। उसी दौरान हजरत अबू जंदल रदी अल्लाह ताला अन्हु जख्मों से चूर चूर, जिस्म पर जंजीरें, जंजीरों से उनको बांधकर मारा गया था, वो किसी तरह उस जंजीरों को घसीटते हुए किसी तरह मुसलमानों तक पहुंच गए। आहोजारी कर रहे हैं, मुसलमानों मुझे बचा लो, या रसूलल्लाह मुझे बचा लें। अब आप बताएं ऐसी कैफियत में क्या हो? कोई हमारा अजीज रिश्तेदार दोस्त इस कैफियत में आ जाए तो हम क्या करेंगे? काफिरों ने देखा और गैज़ो गज़ब में आ गए, ये हमसे भागा है, इसको वापिस करें। सरकार ने फरमाया क्यों? कहा अभी तो सुलहनामा लिखा गया, अभी तो शर्त तय हुई है कि कोई भाग कर आ जाएगा मुसलमान वापस कर देंगे। तमाम सहाबा गुस्से में आवाजें बुलंद होने लगी। सरकार ने फरमाया खामोश हो जाओ, अबू जंदल को वापस जाना पड़ेगा। गौर करो, कहा वापस जाना पड़ेगा। फिर हुजूर ने उन्हें अपने पास बुलाया, उनको तसल्ली दी, फरमाया अबू जंदल सबर करो, इंशाअल्लाह अल्लाह तबारक व तआला तेरी मदद फरमाएगा और तू आजाद भी हो जाएगा। और उनका भी सब्र और इस्तेकामत देखो, इस्तकलाल देखो। सरकार ने फरमाया जख्मों से चूर चूर हैं, चाहते हैं मुझे पना मिल जाए, और जानते थे कि वापिस जाऊंगा तो क्या हश्र होगा। जब ज़बाने मुबारक से निकला सब्र करो अल्लाह तेरी मदद फरमाएगा, उसी वक्त वापिस हो गए। ये है सहाबा का ईमान, नबी सल्लल्लाहु अलैहि वसल्लम की जात पर ब्लैंक फेथ, यकीन कि जो रसूल की जबान से निकल गया वही हक है और वही सच। सारी सुलेनामा तय किया गया, उस पर साइन हुए। हजरत उमर रजी अल्लाह ताला ने गैज़ो गज़ब में गुस्से में सरकार की बारगाह में, या रसूलल्लाह क्या आप हक पर नहीं है? फरमाया बेशक। क्या हम मुसलमान हक पर नहीं? हाँ बेशक। क्या कुरान अल्लाह की किताब नहीं है? हाँ बेशक। क्या आपने नहीं कहा था कि मैं उमरा करूंगा? फरमाया मैंने कहा था, लेकिन ये थोड़ी कहा था कि इसी साल करूंगा, ये थोड़ी कहा था इसी साल करूंगा। हाँ मैं उमरा करूंगा, जरूर करूंगा, मेरे रब ने मुझसे वादा किया है और इंशाअल्लाह वो अपना वादा पूरा करके रहे। अब इनका इस्तेराब दूर नहीं हुआ, हम क्यों दब के सुलह करें? हमने ये क्यों सुलहनामा तैयार किया? चले गए, सीधे गए सिद्दीक अकबर के पास। अबू बकर, क्या ये अल्लाह के रसूल नहीं? फरमाया क्यों नहीं। अब आप देखिए जो जवाब सरकार ने दिया वही सिद्दीक अकबर, मिजाज शिनासे रसूल हैं सिद्दीक अकबर रजी अल्लाह। जो सवाल इन्होंने किया और हुजूर ने जो जवाब दिया वही जवाब दिया सिद्दीक अकबर रजी अल्लाह ताला। कहते हैं अबू बकर, क्या ये अल्लाह के रसूल नहीं? हाँ बेशक। क्या हम मुसलमान हक पर नहीं? बेशक। क्या कुरान अल्लाह की किताब नहीं? क्यों नहीं। क्या इन्होंने नहीं कहा था उमरा करेंगे? फरमाया कहा था, लेकिन ये थोड़ी कहा था इसी साल करेंगे, वो कभी ना कभी करेंगे, उनके रब ने उनसे वादा किया है और इंशाअल्लाह रब अपने वादे को पूरा करेगा। कहने का मकसद ये है कि सहाबा जोश में, गैज़ो गज़ब में, लेकिन सब खामोश हो गए हुजूर अलैहिस्सलाम की एक हुक्म पर, किसी ने कुछ नहीं कहा। फिर सरकार ने हुक्म दे दिया, तुम सब कुर्बानियां कर दो, अपने अहराम उतार दो और गुस्ल करके कपड़े बदल। इतने दिन अहराम में रहे, सहाबा के बाल बढ़ गए, नाखून बढ़ गए, बेचैनी बेकरारी, अहराम की पाबंदियां, पूरी पाबंदियां उन्होंने की इतने दिनों में। और जब सरकार ने हुक्म दिया तो जो जानवर साथ लाए थे उनको जिबा कर दिया, अहराम खोल, नबी पाक अलैहिस्सलाम वापस आ गए। ये है सुलह हुदैबिया का पस मंजर। लेकिन निगाहे नबुवत और रिसालत ने देख लिया था कि आज जो शराइत हमारे खिलाफ बजाहिर मालूम हो रही है, इंशाअल्लाह आइंदा सालों में ये सब के सब मुसलमानों के हक में होंगी। मक्का फतह होगा और इंशाअल्लाह हम फातिहाना शान से उसमें दाखिल होंगे। नबी पाक अलैहिस्सलाम ने हजरत उस्मान गनी रदी अल्लाह ताला अन्हु को पहले से बशारत दे दी। फरमाया उस्मान, अल्लाह तुझे एक कमीज पहनाएगा, लोग उसे उतारने की कोशिश करेंगे लेकिन तुम उतारना नहीं। اس قمیص سے مراد خلافت تھی. فتنے پیدا ہوئے, ابن سبا کا فتنہ ہوا, دیگر فتنے پیدا ہوئے. حالانکہ سیدنا عثمان غنی رضی اللہ تعالیٰ عنہ نہایت عدل اور انصاف کے ساتھ مسند خلافت پر رونق افروز تھے. آپ نے مسجد نبوی کی توسیع کی, مسجد نبوی کو سجایا, اس میں چراغ روشن کیے, اس کو مزین کیا, ازواج مطہرات کا وظیفہ دگنا کیا, اسی طرح اہل بیت اطہار سے محبت خلوص, یہ ساری چیزیں. پھر آپ کے دور خلافت میں بہت سے شہر فتح ہوئے, وہاں اپنے گورنر مقرر کیے, سکون کے ساتھ سب کچھ چل رہا تھا. لیکن فتنہ پرور حضرات حضرت فاروق اعظم رضی اللہ تعالیٰ عنہ کی شہادت کے بعد ہی سے فتنے پیدا کرنے میں لگ گئے. غرض یہ کہ فتنہ بڑھا اور اتنا بڑھا کہ سیدنا عثمان غنی رضی اللہ تعالیٰ عنہ اپنے گھر میں تھے, اچانک انقلاب انقلاب کی آوازیں بلند ہوئیں. صحابہ اپنے گھروں سے باہر آئے, کیا ہوا؟ انہوں نے کہا ہمیں خلیفہ وقت نے دھوکہ دیا. کیا دھوکہ دیا؟ انہوں نے یہ ہم سے کہا ہے کہ فلاں علاقے میں تمہیں گورنر بنا رہے ہیں, اور جب ہم اس طرف جاتے ہیں تو راستے میں شاہی قاصد ہمیں ملتا ہے, اس پر اس کے ہاتھ میں ان کا خط ہے اور اس میں لکھا ہے کہ یہ شخص جب وہاں پہنچے اسے قتل کر دیا جائے. ہوا یہ تھا کہ جس کو آپ نے اس علاقے میں گورنر مقرر کیا تھا تو وہ ایک پروانہ ایک خط ہوتا تھا جو وہ لے کر جاتا تھا, اور وہ جا کر وہاں دکھاتا تھا اور اس کو گورنر بنا دیا جاتا. یہ خلیفہ وقت کی طرف سے خط ہے. آپ نے خط دے دیا, وہ پروانہ لکھ دیا اور وہ شخص روانہ ہو گیا. ان فتنہ پرور حضرات نے ایک خط آپ کی جانب سے لکھا اور آپ کی مہر چرائی, آپ کے سائن بنائے اور مہر لگائی, اور اس میں لکھا اس شخص کے لیے جس کو آپ نے گورنر بنا کر بھیجا تھا کہ یہ جیسے ہی وہاں پہنچے اس کا سر قلم کر دیا جائے. بات سمجھ رہے ہیں آپ سازش کیا ہے؟ مثال کے طور پر آپ کو کہا جائے کہ آپ کو لاہور کا گورنر بنایا جا رہا ہے, ٹھیک ہے, اب آپ وہاں پہنچے اور پیچھے سے خط بھیج دیا جائے کہ یہ جیسے ہی پہنچے اس کی گردن اتار دو, تو کیا کیفیت ہوگی؟ غصہ آئے گا نا کہ مجھے تو کہا کہ گورنر ہے اور پیچھے سے یہ حکم آ رہا ہے کہ اس کی گردن اتار دو. یہی مسئلہ ہوا, وہ آدھے راستے سے ہی واپس آ گئے. مطلب فتنہ تو بہت تھا, میں نے صرف مختصر انداز میں آپ کے سامنے پیش کر دیا کہ اصل وجہ کیا تھا. انقلاب انقلاب کی سزائیں بلند ہوئیں. صحابہ نے پوچھا آپ کے پاس آئے, آپ نے فرمایا ہاں مہر تو میری ہے لیکن یہ سائن میرے نہیں ہیں, یہ خط میں نے نہیں لکھا, ہاں میری مہر چرائی گئی. انہوں نے اس بات کو ماننے سے انکار کر دیا, کہا یہ بوڑھے ہو گئے ہیں, یہ خلافت کے قابل نہیں ہیں, ان کو پتہ نہیں ہے ان کی مہر کس نے چرا لی, کس نے سائن کر لیے, بس اب ہم یہ چاہتے ہیں کہ ان کو ہٹا دیا جائے. آپ نے فرمایا, میرے آقا صلی اللہ علیہ وسلم نے فرمایا تھا, عثمان اللہ تجھے قمیض پہنائے گا, یہ لوگ اتارنے کی کوشش کریں گے تم مت اتارنا, اس سے مراد خلافت ہے, میں نہیں چھوڑوں, یہ لوگ مجھے شہید کر دیں. انہوں نے آ کر آپ کے قصر خلافت کا محاصرہ کر لیا, پورے گھر کا محاصرہ کر لیا. حضرت علی شیر خدا رضی اللہ تعالیٰ نے تشریف لائے, فرمایا یا امیر المومنین مجھے حکم دیجئے, میں ان سب کو ختم کر کے رکھوں. فرمایا نہیں, میں اپنی وجہ سے کسی ایک مسلمان کا خون نہیں بہنے دوں, یہ لوگ مجھے مار دیں ختم کر دیں, مگر میری وجہ سے مدینہ الرسول میں کسی ایک مسلمان کے خون کا قطرہ گرے, عثمان کو یہ برداشت نہیں ہے, میں اپنی جان دے دوں گا لیکن اپنے ہوتے ہوئے کسی ایک مسلمان کو قتل نہیں ہونے دوں. واپس چلے گئے. انہوں نے اپنے دونوں شہزادوں امام حسن امام حسین رضی اللہ تعالیٰ عنہما کو بھیجا اور وہ دونوں تلواریں لے کر حضرت عثمان کے گھر کے دروازے پر کھڑے ہو. بلوائیوں نے ایک دفعہ حملہ کیا, حضرت امام حسن نے روکا اور روکنے میں وہ شدید زخمی بھی ہو گئے. اب آپ دیکھیں یہیں سے اہل بیت اور صحابہ کی محبت, یہ بدبخت جو کہتے ہیں کہ یہ محبت نہیں ہے, یہ محبت کی علامت نہیں ہے کہ اپنے شہزادوں کو وہاں بھیج دیا اور وہ ان سے مقابلہ کرتے میں بڑے شہزادے امام حسن رضی اللہ تعالیٰ عنہ شدید زخمی ہو گئے. ادھر دیگر جلیل القدر صحابہ آپ کے بارگاہ میں حاضر ہوئے اور سب نے یہی کہا, یا امیر المومنین آپ ہمیں حکم دیں, ہم ایک دن میں کیا ایک گھنٹے میں ان سب کا صفایا کرتے ہیں, یہ صرف چند لوگ ہیں مٹھی بھر ہیں. آپ کا ایک ہی جواب تھا, مجھے مارنا چاہتے ہیں میں اپنی جان دے دوں گا, اپنی وجہ سے کسی ایک مسلمان کا خون سرکار کے اس شہر میں مدینہ الرسول میں نہیں گرنے دیں. اپنی بات پر قائم رہے. 40 रोज पानी बंद रहा, खाना पीना बंद रहा, 40 दिन तक कोई खाने पीने की चीज आपके घर में नहीं गई, पानी नहीं गया। आखिरी दिन आप अपने घर की छत पे खड़े हुए, फरमाया सुनो मुझे पहचानो मैं कौन हूँ, मैं वही उस्मान हूँ कि जब मस्जिद नबवी की तौसी की जरूरत हुई और सरकार ने ऐलान फरमाया कौन है ये कितने जमीन खरीद कर हमारी मस्जिद में शामिल करता है और इसके बदले हमसे जन्नत लेता है, मैं उस्मान हूँ, मैंने शामिल किया और जबान रिसालत से जन्नत की बशारत हासिल की। आज उसी मस्जिद में मेरे जाने पर पाबंदी, उसी मस्जिद में सरकार की मस्जिद नबवी में मैं नमाज अदा नहीं कर सकता। जरा सा सोचो तुम मेरे साथ क्या सलूक कर रहे हो। तुम जानते हो मदीने में सिर्फ एक कुआं था जब मेरे आका ने ऐलान फरमाया था कौन इसे खरीद कर मुसलमानों के लिए वफ करता है और इसके बदले हमसे जन्नत लेता है, मैं ही उस्मान हूँ, मैंने खरीद कर वफ कर दिया, जबान रिसालत से जन्नत की बशारत ले। एक एक चीज आप गिनवा रहे हैं, बता रहे हैं, समझा रहे हैं, लेकिन कुरान कहता है लहुम कुलूबुल ला यफकहूना बिहा व लहुम आयुनुल ला यबसिरूना बिहा व लहुम आज़ानुल ला यस्मऊना बिहा। इनकी आंखें हैं मगर देख नहीं सकते, इनके कान हैं मगर सुन नहीं सकते, उलाइका कल अनाम बल हुम अदल्लु, ये लोग चौपायों की तरह हैं, जानवरों की तरह हैं और गुमराही में, गुमराही में है। हकीकत में उनकी आंखें हक देखने से अंधी हो चुकी थी, उनके कान हक सुनने से बहरे हो चुके थे, उनकी जबानें हक बोलने से गूंगी हो चुकी थी। बताते रहे, समझाते रहे, लेकिन उनका एक ही मुतालबा था कि आप खिलाफत से दस्तबरदार हो जाइए। फरमाया ये नहीं हो सकता। जुमे के दिन आपने रोजा रखा और इफ्तार के करीब जब थोड़ी सी आंख लगी तो देखा कि नबी पाक अलैहि सलातो व सलाम ख्वाब में तशरीफ ले आए। सरकार के साथ सिद्दीक अकबर भी हैं, फारूक आजम भी हैं। हजरत उस्मान ने देखा, नबी पाक अलैहि सलातो व सलाम ने फरमाया उस्मान हम इफ्तार पर तुम्हारा इंतजार कर रहे हैं, हम इफ्तार पर तुम्हारा इंतजार कर रहे हैं। बस हजरत उस्मान गनी रजी अल्लाह तआला ने की आंख खुली, आप बेचैन हुए, अपनी अहलिया से फरमाया बस अब वक्त शहादत करीब है। उसी वक्त गुस्ल किया, साफ सुथरा लिबास पहना, कुरान मजीद फरकाने हमीद को खोल कर बैठे और तिलावत करनी शुरू की। बलबाइयों ने देखा कि दरवाजे पर इमाम हसन हुसैन खड़े हैं, दीगर साहबा हैं, यहां से दाखिल होना मुश्किल है। उन्होंने पीछे की तरफ से एक मकान की दीवार तोड़ी, उसमें दाखिल हुए और आपकी दीवार से मुत्तसिल जो मकान था उसकी दीवार तोड़कर आपके घर में दाखिल हो गए। एक बदबख्त ने आपकी दाढ़ी मुबारक पकड़कर खींची, दूसरे ने लोहे की सलाख आपकी पेशानी मुबारक पर मारी जिससे खून का फवारा निकला और अल्लाह का कुरान उस्मान के खून से रंगीन और इसी आयत पर गिरा फसयकफीकहुमुल्लाहु वहुवस समीउल अलीम, तुम्हारा बदला लेने के लिए तुम्हारा अल्लाह काफी, वो सुनने वाला भी है वो जानने वाला भी। आपकी अहलिया मुतरमा आगे बड़ी, बचाने के लिए उन्होंने तलवार का वार किया, उनकी उंगलियां कट गई। उन बदबख्तों ने आपको गिराया और एक जालिम शकी अजली बदबख्त ने सीने मुबारक पर चढ़कर नेजे के पैहम वार किए कि जिन्नू रैन की शमय हयात कुल हो गई और आप नबी पाक अलैहि सलातो व सलाम की बारगाह में इफ्तार के लिए पहुंच गए। सरकार ने फरमाया था उस्मान हम इफ्तार पर तुम्हारा इंतजार कर रहे हैं, अपनी जान दे दी, अपनी वजह से मदीनतुर रसूल में किसी एक मुसलमान का खून नहीं गिरने दी, किसी एक मुसलमान का खून नहीं गिरने दी। फरमाया मेरे आका सल्लल्लाहु अलैहि वसल्लम ने जो जहां पर शहीद हुआ जिसका खून जिस मकाम पर गिरा वही मकाम उसकी शहादत की गवाही दे, कयामत के दिन किसी की शहादत की गवाही करबला का मैदान देगा, किसी की शहादत की गवाही मस्जिद नबवी के मेहराब और मिंबर देंगे, किसी की शहादत की गवाही बदर हुनैन और उहद का मैदान देगा। जब उस्मान गनी की बारी आएगी अल्लाह का कुरान बढ़कर उनकी शहादत की गवाही दे। या रसूल
अपनी जान दे दी, लेकिन अपनी वजह से सरकार के मुबारक शहर में किसी एक मुसलमान का खून नहीं गिरने दिया। अल्लाह तबारक व तआला बेशुमार रहमत नाजिल फरमाए उनके मरकद मुबारक पर, और उनकी नालेने पाक से लगे हुए जर्रों के सदके में हम सब के सगीरा व कबीरा गुनाहों को माफ करें। या अल्लाह उनकी मोहब्बत हमारे दिलों में पैदा फरमा, इसी मोहब्बत में जिंदा रहें और इसी मोहब्बत में मौत अता फरमा। वाखिरु दावाना अलहम्दुलिल्लाह रब्बिल आलमीन।